मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहू व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऔज़ु बिललाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम إلا المصلين الذين هم على صلاتهم دائمون والذين في أموالهم حق معلوم للسائل والمحروم। सूरह मारिज की इन आयतों पे दर्स चल रहा है जिनमें अल्लाह ताला ने इंसान के अंदर एक फॉल्ट है जिसको मैं अपनी जबान में कहता हूँ मैन्युफैक्चरिंग फॉल्ट है। ये जब पैदा हुआ तो इसके अंदर ये फॉल्ट मौजूद था। वो फॉल्ट क्या है? इन्नल इंसाना खुलिका हलुआ इदा मस्सहु शर्रु जज़ुआ। जल्दबाज है, थोड़ी सी टेंशन पे बेसबरा हो जाता है, आपे से बाहर हो जाता है, सबर नहीं हो पाता इसको। तो अल्लाह ने, ये तो मैं कई बार बयान कर चुका हूं ना, बेसब्री की मुख्तलिफ मिसालें। हम लोग ये समझते हैं कि ये जो गैर मुस्लिम लोग हैं ना, ये बहुत सब्र है इनमें, इनमें बिल्कुल भी सब्र नहीं है। इनके वो हालात हो ना जो हमारे हालात हैं, तो फिर तो आप देखो ये सारी हुदूद तोड़ रही है। सब्र का पता इससे थोड़ी चलता है कि आप जितनी बिजली इस्तेमाल करते हैं उतना बिल आ रहा है, तो क्या सब्र का पता चलेगा? सब्र का पता इससे चलता है कि बिजली इस्तेमाल हुई नहीं है, बिल डबल आ रहा है आपका। कुंडा पड़ोसियों ने लगाया हुआ है, जुर्माना कौन भर रहा है? आप भर रहे हैं। आप टैक्स पूरा दे रहे हैं लेकिन सड़कें नहीं बन रही, फिर पता चलेगा सब्र का। आप बेगम के हुकूक पूरे अदा कर रहे हैं लेकिन वो आपकी बात नहीं मान रही, औरत आपके साथ बिल्कुल ठीक है लेकिन आपका सलूक उसके साथ ठीक नहीं है। आप सेहत का पूरा ख्याल रख रहे हैं लेकिन गवर्नमेंट ही आपको साफ पानी नहीं दे रही, वो पानी बॉइल करके भी जरासीम मर नहीं रहे, इतने पावरफुल जरासीम है कि बॉइल करके भी वो मर नहीं रहे। आपको दूध खालिस ना मिल रहा हो, हर जगह करप्शन हो, बहरहाल मैं क्या इस पर बयान करूं। तो ऐसे मौके पे फिर है जब इज़ा मस्सहु शर्रु, अल्लाह कहते हैं जब उसको शर पहुंचता है। ये थोड़ी अल्लाह ने कहा जब खुशियां पहुंचती हैं तो सब्र करता है। तो अंग्रेजों को कोई टेंशन है? बोलो, टेंशन ही नहीं है सीधे से। सबसे बड़ी टेंशन इंसान के लिए बेरोजगारी है, मर्द के लिए। सबसे बड़ी टेंशन मर्द के लिए क्या है? बेरोजगारी, जॉबलेस। गोरों में ये भी टेंशन नहीं, जॉबलेस के ज्यादा मजे होते हैं। तभी पाकिस्तानी वहां जाके शो ही नहीं करते कि हमारी जॉब है, छुप छुप के जॉब कर रहे होते हैं, क्योंकि अगर उन्हें बता दिया हमारी जॉब है तो जो बेनिफिट्स हमें मिल रहे हैं वो हमें नहीं मिलेंगे। समझते हो कि नहीं समझते? तो इदा मस्सहु शर्रु जज़ुआ, अल्लाह फरमाते हैं इंसान जल्दबाज है, जब इसे कोई मुसीबत पहुंचती है आपे से बाहर। देखो मैं बार बार डिप्रेशन पे, स्ट्रेस पे बयान क्यों करता हूं? आप भी कहोगे यार मुफ्ती साहब ये आपका टॉपिक नहीं है, ये तो ना डॉक्टरों का टॉपिक है यार, इसके लिए जाते हैं ना लोग, बनते हैं ना, क्या ख्याल है? वो डॉक्टर शॉक्टर बनते हैं, नफ्सियाती डॉक्टर को साइकेट्रिस्ट बनते हैं, साइकोलॉजिस्ट बनते हैं, ये आपका टॉपिक थोड़ी है। अगर आपने इसी टॉपिक को बार बार छेड़ना है तो आप भी कोई डिग्री शिग्री ले लो, क्या ख्याल है? आप क्यों हर दवा बयान में बैठ के, ये बहुत ज्यादा होता है। मेरे बयान तीन मौजूदात पर बहुत होते हैं, सबसे ज्यादा आमिलों के खिलाफ, जो खवातीन के बनियान सूंघ के बताते हैं कि इसके जिन है या चुड़ैल, और आजकल वो आमिल मेरे खिलाफ बहुत ज्यादा हुए हैं, अब तो कुफर के फतवे लगा रहे हैं। एक आमिल है हर हफ्ते मेरे खिलाफ जुम्मे में बयान कर रहा है, ये काफिर है, इसके पीछे नमाज जारी नहीं है। तो मुझे लोग कहते हैं आप उसका नाम लेके बताएं कि ये गलत कर रहा है। नाम लेने की जरूरत नहीं है क्योंकि वो बनियान सूंघ सूंघ के औरतों को बताता है कि तुम पे जिन है या चुड़ैल है। तो जिस बेचारों का ये स्टेटस हो, जिसका ये स्टेटस हो और लोग अपनी औरतों के बनियान उनको ले जाके सूंघा रहे हो, तो उसके फतवे की क्या वैल्यू है? और जो मुफ्ती होता है उसके फतवे की वैल्यू होती है ना, बनियान सूंघने वाले मुफ्ती थोड़ी होते हैं भाई, धोबी भी ना बनियान नहीं सूंघेगा। आप किसी धोबी को दो ना बनियान धो दो, सूंघ के देखो कितना गंदा है। वो कहेगा क्यों सूंघू मैं तेरा बनियान, अपनी बदबू मुझे क्यों सूंघा रहा है। और ये आमिल जो मुफ्ती कहलाते हैं, ये बनियान और पजामे सूंघ रहे होते हैं। तो सूंघने वालों पर भी लानत और जो सूंघाने वाले हैं उन पर भी लानत। वो अगर मेरे खिलाफ फतवा दें कि ये काफिर हो गया, एक है आमिल बहुत आजकल मेरे खिलाफ बहुत उछल रहा है, तो मुझे कह रहे हैं हर जुम्मे में आपके खिलाफ नाम ले लेके बोलता है ये काफिर है, इसका निकाह दोबारा होगा, क्यों मैं चार दफा कर चुका हूं, मैं आसान है क्योंकि तजदीदी निकाह में दोबारा मेहर भी होता है, फिर पैसे भिजवा दे मैं एहतियातन कर लेता हूं। तो फ्री फोकट में मशवरे दिए जा रहा है कि इसका निकाह भी दोबारा होगा और जो है इसके पीछे नमाज भी जायज नहीं है। कल भी मुझे किसी ने बताया भाई हर हफ्ते आपके खिलाफ बयान कर रहे हैं और हम भी सुन के आए, हम भी आप कुछ लगाम दें। मैंने कहा क्या लगाम दें, मैंने कहा इतना काफी है किसी इंसान के जलील होने के लिए कि वो औरतों के बनियान सूंघता है, ये काफी है। तो ये सारे आमिल सूंघ रहे होते हैं, जो नहीं सूंघते वो फिर कुछ और कर रहे होते। तो खैर आमिलों के खिलाफ बहुत ज्यादा बोलता हूं। दूसरा ये शादियों का टॉपिक बहुत छेड़ता हूं, उसकी वजह ये नहीं कि मुझे शादियों के अलावा कुछ नहीं आता, उसकी वजह यह कि सोसाइटी की नीड है, जरूरत है। बेवा औरतें हैं, तलाक याफ्ता औरतें हैं, भाई इनको संभालो खुदा के बंदो। अगर मैंने आपका कॉन्सेप्ट क्लियर करना होता ना शादियों के बारे में, तो मैं एक किताब लिख के खामोश हो जाता, किसी डिबेट में बैठता और इस्लाम पर जो एतराज होते हैं कि चार शादियां क्यों इस्लाम ने कही, ये मैं दलाई की दुनिया में समझा के चुप करके बैठ जाता। मैंने जो किताब लिखी ना उसके शुरू में मैंने लिखा है कि ये किताब ये समझाने के लिए नहीं है कि चार शादियां क्यों जरूरी है, ये किताब लोगों को उभारने के लिए है कि करो। मोटिवेशन के आदाब ये हैं कि बार बार उस बात को दोहराना पड़ता है, समझते हो, इसलिए बार बार ये टॉपिक मैं छेड़ता हूं, तो ताकि लोगों को मोटिवेशन मिले। देखो ये बताने के लिए कि नमाज फर्ज है, कुरान में एक दफा आना काफी था या नहीं था, क्या ख्याल है भाई? अल्लाह ने रमजान के रोजे फर्ज किए पूरे कुरान में एक आयत है बस फर्जियत से मुताल्लिक, या अय्युहल्लज़ीना आमनू, बल्कि दो आयतें हैं, कुतिबा अलैकुमुस्सियाम, ए ईमान वालों तुम पर रोजे फर्ज कर दिए गए हैं, और आगे अल्लाह ने फरमाया फमन शहीद मिनकुमुश्शहर, कब फर्ज किए गए हैं, ऐसा ना हो कि लोग अपनी तरफ से कोई शवाल में फर्ज कर रहा है, कोई रबीउल अव्वल में फर्ज कर रहा है। फरमाया फमन शहीद मिनकुमुश्शहर, जो रमजान का महीना पाएगा फलयसुमहु, तो अल्लाह ने रमजान के रोजे फर्ज करने पे एक आयत नाजिल की, और ये फर्जियत कब है इस पे एक आयत नाजिल की कि रमजान है, बस खत्म। फर्ज रोजों का टॉपिक क्या कर दिया कुरान ने, खत्म। नमाज में ऐसा नहीं है, नमाज में अल्लाह ने क्या किया भाई, अल्लज़ीना युक़ीमूना अस्सलाता, ये लोग नमाज पढ़ते हैं, अक़ीमुस्सलाता अक़ीमुस्सलाता व आतुज़्ज़काता अक़ीमुस्सलाता व आतुज़्ज़काता, इतनी जगह कुरान में आ रहा है, ए अल्लाह जैसे तूने रोजा फर्ज करने के लिए कुतिबा अलैकुमुस्सियाम एक दफा कह दिया था तो हमारी समझ में आ गया था, अब तू बार बार ए अल्लाह अक़ीमुस्सलाता को रिपीट क्यों कर रहा है, उसका अल्लाह ने कुरान में जवाब दिया, फरमाया रोजा इतना मुश्किल नहीं है, व इन्नहा लकबीरतुन इल्ला अलल खाशीईन, रोजा साल में एक मरतबा आता है, हमेशा के लिए खाना नहीं छुड़वाया जाता, कमा कुतिबा अल्लज़ीना मिन क़ब्लिकुम, यही है आसान ये बयान करने के लिए। फिर बीमार हो तो रोजा छोड़ना जायज, सफर हो तो रोजा छोड़ना जायज, उसमें अल्लाह ने रुख्सतें बहुत दे दी रोजे में, और सुबह सादिक से लेके गुरूबे आफ्ताब तक पूरी रात खाने की इजाजत है, जो खवातीन कहती है ना बच्चों को दूध पिलाती हैं, एक्चुअली इससे वीकनेस कमजोरी बहुत आजकल ये सेटअप चल रहा है। तो भाई मैं उनसे कहता हूं गुरूबे आफ्ताब से लेके खाना शुरू करो, आफ्ताब समझते हो, आपका दोस्त आफ्ताब नहीं, सूरज को आफ्ताब कहते हैं, उर्दू भी कमजोर हो रही है ना, तो सूरज गुरूब होने के बाद से नॉन स्टॉप खाओ और सुबह सादिक तक खाते रहो, ना अल्लाह की तरफ से कोई पाबंदी ना गवर्नमेंट की तरफ से कोई पाबंदी। پھر بھی کسی کو چکر آ رہے ہیں دودھ پلانے والی کو، پھر چھوڑ دے روزہ. تو روزہ ہے لیکن اتنا مشکل نہیں ہے. آپ کہہ سکتے ہو بھائی ایک روزہ رکھنا ہمارے لیے مشکل ہے، ایک نماز پڑھنا مشکل نہیں ہے. بھائی صاحب ایک نماز کی بات نہیں ہو رہی، ڈاکٹر صاحب کہتے ہیں نا، بھائی صاحب کہتے ہیں نا ڈاکٹر ذاکر نائک، بھائی صاحب ان کو خاموش کراؤ بھائی صاحب. تو میری زبان پہ بھی یہ بھائی صاحب کا لفظ چڑھ گیا. میں جب طلبہ کو ڈانٹ رہا تھا نا، آج بخاری کے طلبہ تھے، تو پتہ نہیں کچھ بیچ میں سے بولا تھا میں نے کہا بھائی صاحب پہلے اس کی باری ہے، بھائی صاحب خاموش کراؤ. مجھے وہ تھوڑا اسٹائل ڈاکٹر صاحب کا پسند آیا، بھائی صاحب والا. تو ایک دفعہ نماز پڑھنے کی بات نہیں ہے، کنٹینیو نماز کو موت تک قائم رکھنا. سفر ہو، حضر ہو، بیماری ہو، شادی ہو، طلاق ہو، اللہ نہ کرے ٹھیک ہے نا، شوہر مر جائے، شوہر نہیں مر رہا، یہ بھی بعض دفعہ ایک ٹینشن ہوتی ہے، کہ کوئی ٹینشن ہو، جہاز میں ہو، کشتی میں ہو، بیمار ہو، فالس زدہ ہو، لقوے کے مریض ہو، بھائی کچھ بھی ہے، جب تک ہوش و حواس سلامت ہیں آپ کو نماز پڑھنی ہے. اور بعض لوگوں نے ڈنڈی مار دی کہ پڑھنی ہے، چاہے ظہر میں اثر پڑھ لو، اثر میں مغرب پڑھ لو. نا 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 نا، اللہ نے کہیں اسکالر سے ہوشیار رہنا. ان الصلاۃ کانت علی المؤمنین کتابا موقوتا، نماز مومنین پر مقررہ اوقات میں فرض ہے. اے اللہ اگر مقررہ اوقات میں فرض ہے، پھر تو بخاری مسلم میں عبداللہ بن عباس کی حدیث ہے کہ انہوں نے ظہر کو ڈیلے کیا. کسی شخص نے ان سے کہا کہ ظہر کا وقت ہے، عبداللہ بن عباس نے کہا تم ہمیں نماز سکھاتے ہو. آج کل بعض اسکالر نے یہ منجن بھی شروع کیا ہوا ہے، حدیث کی غلط تشریح کا منجن. عبداللہ بن عباس نے کہا تم ہمیں نماز سکھاتے ہو، ٹھہرو، ظہر کو مؤخر کیا اور ظہر اور عصر کو ملا کے پڑھا. تو بعض لوگ کہتے ہیں بھائی کوئی پرابلم نہ بھی ہو تو بھی ظہر عصر آپ اکٹھی پڑھ سکتے ہیں. عبداللہ بن عباس کے شاگرد نے جب یہ بات کہی، انہوں نے جب یہ آگے بیان نقل کیا عبداللہ بن عباس کا، تو ان کے شاگرد سے کسی نے پوچھا کہ میرا خیال ہے کہ ظہر کو آخر وقت میں پڑھا ہوگا اور عصر کو اول وقت میں. انہوں نے فرمایا میرا بھی یہی خیال ہے. سمجھ میں نہیں آ رہی بات؟ تو ہم بھی یہی کہتے ہیں میرے بھائی، ظہر کو آخر وقت میں پڑھا اور عصر کو اول وقت میں. تو کبھی کبھار یہ ٹھیک ہے، اس میں کوئی حرج نہیں ہے. اس پر دلیل دو بھائی صاحب کہ ظہر کو عصر کے اندر پڑھا ہے، پر کوئی دلیل نہیں ہے، نہ بخاری میں نہ مسلم میں. اگر اس طرح سے جائز ہوتا تو یہ دو نمازیں نہیں، پھر ایک نماز ہوتی. ٹائم کی پابندی ہی تو اصل ٹینشن ہے نماز میں. اگر ہمیں حکم ہوتا کہ پانچ نمازیں پڑھو اور فجر میں ساری پانچوں نمٹا دو، تو وہ پانچ نہیں ہوتی، وہ کتنی ہوتی؟ ایک ہوتی، عملاً ایک کہلاتی. وہ ایک ہی دفعہ میں سب پڑھ لیتے آپ. پانچ نمازوں میں کیا ہوتا ہے، ایک دفعہ آئے پڑھ کے واپس گئے، پھر آ رہے ہو، پھر سب کام کاج چھوڑ کے واپس آ رہے ہو، پھر جا رہے ہو. اس لیے اللہ نے قرآن میں فرما دیا کہ کچھ لوگ ایسے ہوں گے عبداللہ بن عباس کا غلط مطلب بیان کریں گے اور وہ کہیں گے تمہیں شاپنگ کے لیے جانا ہے تو بھی ظہر میں ہی اثر پڑھ لو. ایسے مارکیٹ میں الحمدللہ اسکالر آ گئے ہیں، سرکار ہے، کیا بولوں میں، سرکار کی باتیں. تو پھر اگر کبھی ڈیلے ہو گئے تو مغرب عشاء کے اندر جا کے پڑھ لو، اور عشاء کا وقت رہتا ہے کب تک؟ صبح صادق تک. تین نمازیں اکٹھی میرے خیال ہو جائیں گی. مغرب آپ نے پڑھی، آج کل 5:35 پہ ہو نا صبح صادق، تو آپ نے 5:30 پہ مغرب پڑھی، 5:25 پہ اور پھر عشاء پڑھی، اور 5:30 ہوتے ہی آپ نے کیا پڑھ لی؟ فجر پڑھ لی. اور بعض لوگوں نے یہ بھی کہا کہ بھائی آپ جو ہے نا ظہر کو بالکل اینڈ میں لے جائیں، عصر کے وقت میں، مکرو وقت سے پہلے ظہر پڑھی، پھر عصر پڑھی، 20 منٹ بعد آپ نے مغرب پڑھی، تین نمازیں آپ نے کیا کر لی. یہ ہیں اسکالر. یہ کیوں ہے؟ یہ ہمیں بتا رہے ہیں کہ ہم سے قرآن و سنت سیکھو. ظاہر ہے جب انسان مجتہدین کو، ائمہ کو چھوڑ دیتا ہے نا، تو پھر اسی طرح کے لوگوں آپ کو قرآن و سنت سکھاتے ہیں. تو اللہ تعالیٰ کو اتنے اہتمام کی کیا ضرورت تھی؟ بار 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 اللہ نے کہا نماز بہت مشکل کام ہے. بھائی مشکل اسی لیے ہے کہ انہا لکبیرۃن الا علی الخاشعین. اللہ کہتے ہیں جن کے دل میں اللہ کا پراپر خوف ہے وہی اس کو قائم کر سکیں گے. اے اللہ پھر جو ہے ہم اگر عصر کو ظہر میں پڑھ لیں، تو بخاری مسلم کی حدیث ہے عبداللہ بن عباس والی، تو اللہ کہیں گے نا 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 نا، عصر کا تو خاص طور پر خیال کرنا ہے تم نے، نہ وہ ظہر میں پڑھنی ہے نہ وہ مغرب میں پڑھنی ہے. کیوں؟ اللہ نے قرآن میں فرمایا کہ حافظوا علی الصلوات والصلاۃ الوسطی، فرمایا پانچوں نمازوں کی حفاظت کرو، خصوصاً درمیانی نماز کی. حفاظت کا مطلب کیا ہے؟ ہم پوچھتے ہیں بھائی یار اے اللہ تو بتا حفاظت کا مطلب کیا ہے؟ اللہ کہے گا بالکل واضح مطلب ہے، حفاظت کا مطلب ٹائم کے اندر، اس کا اور کوئی مطلب بنتا نہیں ہے. فجر کی نماز عشاء میں پڑھ رہے ہیں تو فجر کی حفاظت ہو گئی؟ حفاظت کا مطلب یہی ہے بھائی، یہ ٹائم ہے یہ. تو اللہ نے فرمایا کہ عصر کی نماز کی حفاظت کرو خصوصاً. کیا مطلب؟ ٹائم سے آگے پیچھے یہ نہیں ہے کہ آپ نے بازار شاپنگ کے لیے جانا ہے اور جہلم والی سلکار کی باتوں میں آ کے آپ نے کیا کیا کیونکہ آج شاپنگ کے لیے جانا ہے، یا آج اکیڈمی میں بنو امیہ پہ تھوڑی لعنتیں زیادہ بھیجنی ہیں تو تھوڑا ہمیں ٹائم چاہیے اس کے لیے، کیونکہ سنا ہے اکیڈمی میں بھی ہو رہا ہے، زہر کے ساتھ اثر چل رہی ہے، مغرب کے ساتھ عشاء چل رہی ہے. تو عبداللہ بن مسعود انہوں نے فرمایا کہ اللہ نے جو قرآن میں کہا ہے نا کہ اپنی نمازوں کی حفاظت کرو، اس کا مطلب ہر نماز ٹائم پہ پڑھو. اور ہر نماز کا ٹائم کہاں ہے؟ حدیث جبرائیل میں، بخاری مسلم کی حدیث ہے. ابھی میرا یہ ٹاپک نہیں ہے، ابھی تو میں صرف یہ بتا رہا ہوں کہ نماز پڑھنے کا مطلب اپنے اپنے ٹائم پہ ہے. یہ آگے پیچھے کرنا ظہرین اور مغربین یہ شیعہ لوگوں کا مسلک ہے، یہ اہل سنت والجماعت کا مسلک نہیں ہے. اور کہتے ہیں 10 حدیثیں ہیں جمع پھر 12 حدیثیں ہیں، پھینکنے پر گورنمنٹ کی طرف سے قطعاً پابندی نہیں، پھینکتے رہو. وہ حدیثیں ہمارے سامنے پڑھو، ہم بتائیں گے کہاں لکھا ہوا ہے اس میں. کہتے ہیں صحیح مسلم کی حدیث ہے کہ نبی نے مغرب اور عشاء کو جمع کیا ہے. صحیح مسلم میں جو حدیث ہے نا مغرب اور عشاء کو جمع کیا، اس میں قطعاً یہ نہیں ہے کہ مغرب کو عشاء کے وقت میں پڑھا ہے، بلکہ آپ نے فرمایا کہ عشاء کے وقت میں جام اس کے الفاظ ہیں جمع کیا ہے. کیا مطلب؟ جمع کا عمل جو ہوا ہے نا وہ عشاء کے وقت میں کمپلیٹ ہوا ہے، مغرب کو اینڈ میں پڑا تو ابھی جمع ہو گئی؟ نا نا نا. پھر عشاء کا وقت داخل ہوا تو عشاء پڑی، تو جمع کا عمل کمپلیٹ کب ہوا ہے؟ عشاء میں. یہ مطلب ہے صحیح مسلم کی حدیث کا. اور یہ کمبخت اس موقع پہ مسلم کی حدیث پیش کر رہے ہیں، بخاری کو پی جاتے ہیں. یہ بخاری کے الفاظ ہیں، مغرب پڑی تھوڑا سا ٹھہرے اور پھر عشاء پڑی عشاء کے وقت میں. نہیں آ رہی میرا خیال ہے بات، تو ابھی تو میں اس پہ ریکارڈ کرواؤں گا انشاءاللہ، تبھی اس پہ ریکارڈ کرواؤں گا، کیونکہ لوگوں نے یہ دھندا بھی شروع کر دیا ہے. نمازوں کی حفاظت ہو نہیں رہی ہے تو نمازوں کے اوقات میں چینجنگ کر لی ہے کہ شاپنگ کے لیے جانا ہے آج مجھے یہ کرنا ہے تو ایکچولی ظہر کے ساتھ ہی عشاء پڑھ لو. تو ہم، میں نہیں کہہ رہا ہم کوئی بہت بڑے علامے ہیں، لیکن اتنے فارغ نہیں ہیں جتنے لوگ ہمیں سمجھتے ہیں. ہمیں شادیوں کے علاوہ بھی الحمدللہ بہت کچھ آتا ہے. خیر، تو کیا بات کر رہا تھا میں؟ ایک بنیان سونگنے والوں کی کا مذاق اڑانا، جن چڑیل بھوت بھگانے والوں کا ریکارڈ لگانا. اچھا یہ بہت غصے میں آتے ہیں، میں ان سے کہتا ہوں تم ایک دو جن بھیج دو نا یار، مجھے کیا ہے تمہارے پاس اتنے چڑیلیں بھوتے ہیں، تم سندل محبوبوں کو قدموں میں لاتے ہو جنات کے ذریعے، چار چڑیلیں بھیج دو یار، کیا خیال ہے؟ پانچ بھیج دو، چھ بھیج دو، جن بھیج دو بھیجو، میں بیٹھا ہوں ابھی، یہاں بیٹھا ہوں آپ کا ویٹ کر رہا ہوں میں. جن تو ویسے ہی سوک شو کر کے پہنچتا ہے نا، بھیجو ابھی فوراً آ جائے میرے سامنے. تو ہے ہی نہیں، بکواس ہے، مسمیرزم ہے، دماغ کو کیپچر کرتے ہیں، بے وقوفوں کا دماغ اکثر اس پہ کیپچر ہو جاتا ہے. جو قوت ارادی جن کی مضبوط ہوتی ہے ان کا نہیں ہوتا کیپچر، تو جو بیوقوف لوگ ہوتے ہیں ان کو الٹی الٹی چیزیں نظر آتی ہیں. خیر، عاملوں کا ٹاپک ہے. دوسرا بھائی شادیوں کا، اس لیے میرا فائدہ نہیں ہے اس ٹاپک پہ بیان کرنے میں. بھائی بار بار میں اس لیے ٹاپک چھیڑتا ہوں موٹیویشن کے لیے، کیونکہ میں چاہتا ہوں مرنے سے پہلے اس سنت کو زندہ کر کے جاؤں. لوگوں میں رواج، اور کافی حد تک رواج الحمدللہ ہو گیا ہے، لوگ بہت آ کے بتا رہے ہوتے ہیں میری دو ہیں، اس کی تین ہیں. ایک دفعہ ڈیفنس میں گیا بیٹھا ہوا تھا، اس نے، لوگوں نے کہا ان کی دو ہیں، آپ کا بیان سن کے کی اس کی کتنی ہیں؟ انہوں نے کہا اس کی تین ہیں، اس کی بھی دو ہیں، اس کی چار ہیں. پھر کافی سارے لوگ ہو گئے نا، میں نے کہا چار والے آئے پہلے یہاں بیٹھے ہیں، چار والے ترتیب سے. بھائی اب ترتیب قائم ہو چکی ہے دنیا میں، اب وہ گیا، ایک اور دو والے برابر نہیں ہو سکتے. تو میری عادت ہے تھوڑی مزاح کی نا، تو ڈیفینس میں ہم بیٹھے ہوئے تھے، میں نے کہا یہ چار والے پہلے یہاں، پھر اس کے بعد تین والے، ٹھیک ہے، اس کے بعد دو والے. کہہ رہے یہ ہو کیا رہا ہے؟ میں نے کہا جو ہو رہا ہے چپ کر کے سنو. پھر میں نے کہا جو ایک والے ہیں وہ ادھر، اور کمارے جوتیوں میں بیٹھے جا کے، وہ لوگوں کے جوتے صاف کریں گے. خیر، مجھے نادرا جانا تھا کسی کام سے، نادرا کے آفس نا، تو میں تو سب گھر والوں کی پراپر میں نے ڈاکومنٹس بنوائے ہیں، ایف آر سی میں سب کا نام ڈلوایا. تو نادرا میں بیٹھا ہوا تھا، انہوں نے، میں نے کہا کہ اور بھی کتنے لوگ ہیں جن کے چار رجسٹرڈ ہیں نا، چار نکاح. کہتے ہیں ریئر،
بہت ہی ریئر کیس ہے, شاید کوئی ہزاروں میں کوئی ایک ہو, یعنی جن کے چاروں. میں نے کہا کیا مطلب, ایسے لوگ ہی نہیں ہیں جنہوں نے چار کیویں. کہہ رہے ہیں مگر ایف آر سی میں نام نہیں ڈالتے ان کا. کہہ رہے ہیں چار چار والے بھی ہیں لیکن کمبخت ڈاکومنٹس نہیں بناتے. کہہ رہے ہمارے پاس آ کے بتا رہے ہوتے اس کے میرج سرٹیفکیٹ بنا دو, اس والی کو پتا نہ چلے. سمجھ رہے ہو, اس کا الگ بنا دو, ان دونوں کو پتا نہ چلے. اب خواتین ڈر جائیں گی ہمارے میاں نے پتہ نہیں شاید ایسے ہی نہ کی ہوئی ہوں. تو یہ خاندانی طریقہ نہیں ہے. زنا سے تو بہرحال بہتر ہی ہے لیکن خاندانی طریقہ یہ نہیں ہے. خاندانی طریقہ یہ کہ جو ایسی کی تیسی بھائی کر لو, جو ہوگا دیکھا جائے گا. خیر ہم اپنے ٹاپک کی طرف آتے ہیں. اور تیسرا ٹاپک جو میں بہت زیادہ چھیڑتا ہوں نا, تو یہ میں بار بار کیوں چھیڑتا ہوں, اس کی میں دلیل دے رہا تھا. قرآن بار بار نماز پڑھنے کی ترغیب دیتا ہے کیونکہ نماز پڑھنا آسان نہیں ہے. نماز پڑھنا پابندی کے ساتھ. اللہ نے میدان جنگ میں بھی نماز چھوڑنے کی اجازت نہیں دی ہے. فرمایا فَإِنْ خِفْتُمْ فَرِجَالًا أَوْ رُكْبَانًا, خوف کی حالت میں ہو تو پیدل نماز پڑھو, سواری پہ نماز پڑھو. اے اللہ اتنے مسئلہ کیوں ہیں, ظہر اثر میں پڑھ لیں گے نا, یا اثر کو مغرب میں پڑھ لیں, مغرب کو عشاء میں پڑھ لیں گے. نا اللہ نے فرمایا اتنی ٹینشن اس لیے دے رہا ہوں کہ ان الصلاۃ کانت علی المؤمنین کتابا موقوتا. فرمایا نماز مومنین پر مقررہ اوقات میں فرض ہے, جنگ ہو یا امن اس سے ٹائم تبدیل نہیں ہوتا. ٹائم نہیں ہوگا, ٹائم کے اندر پڑھنی ہے, اس لیے جنگ بھی لڑنی ہے. یہ تو نہیں کہ سارے نماز پڑھ رہے ہیں ادھر سے ایک بم آئے اور سارے نمازی جنت میں. تو اللہ فرماتے ہیں جس طرح پوسیبل ہو پڑھ لو, کسی بھی طرح پوسیبل نہ ہو پھر معاف ہے. وہ ظاہر ہے جان بچانا پہلے فرض ہے. تو اتنی ٹینشن میں بھی اللہ نمازوں کی حفاظت کا حکم دے رہا ہے. اور یہاں ہو کیا رہا ہے کہ آج بیان لمبا ہو گیا, تو ظہر کہاں ہوگی, اثر کے اندر ہوگی. اور پھر مثال دیتے ہیں عبداللہ بن عباس کی. عبداللہ بن عباس نے ظہر کو اثر کے اندر نہیں پڑھا تھا, ایسی کوئی دلیل ہمارے پاس نہیں ہے. اچھا خیر ہم آگے چلتے ہیں میرے بھائی. تیسرا ٹاپک جو میں بہت زیادہ چھیڑتا ہوں وہ ہے ڈپریشن اور اسٹریس. اس پہ لوگ بعض اشکال کرتے ہیں, بھائی یہ ڈاکٹروں کا ٹاپک ہے, آپ نماز روزے کی ترغیب دو, آپ لوگوں کو زکات کی ترغیب دو. بھائی وہ بھی ہم ترغیبیں دیتے ہیں لیکن یہ ٹاپک میں پتہ ہے کیوں زیادہ چھیڑتا ہوں, اس لیے کہ اللہ یہ چاہتے ہیں کہ آپ کے دل میں غم صرف ایک ہی ہو اور وہ آخرت کا. اس کے علاوہ اللہ کوئی اور غم آپ کے دل میں دیکھنا پسند نہیں کرتے. تو یہ ہمارے مذہب کا حکم ہے, من کانت الآخرۃ همہ جعل اللہ غناہ فی قلبی وجمع لہ شملہ واتتہ الدنیا وہی راغمہ. نبی صلی اللہ علیہ وسلم نے فرمایا جس کا صرف ایک غم ہو گیا آخرت, اللہ کو خوش کرنا ہے, اللہ کو راضی کرنا ہے, تو اللہ اس کے سارے غموں کو ختم کر کے ایک غم بنا دیتے ہیں بس آخرت, اور اس کی فکروں کو سمیٹ دیتے ہیں, اس کی ٹینشنیں کیا ہو جاتی ہیں سمٹ جاتی ہیں. اور اگر ایسا اتت ہو دنیا وہی راغمہ, فرمایا دنیا پھر آتی پھر بھی آتی ہے لیکن ذلیل ہو کے آتی ہے, نہیں آئی بات سمجھ میں, پھر بھی دنیا ملے گی, دنیا کو لات مارے گا مگر پھر بھی دنیا ملے گی. مگر اس ملنے میں اور پیچھے بھاگنے میں ملنے میں فرق یہ ہے کہ ناک رگڑتی بھی آئے گی اور اگر پیچھے بھاگتے رہے تو ذلیل ہو کے ملے گی. نہیں آئی میرا خیال ہے بات. دیکھو دو طرح کے رشتے ہوتے ہیں, ایک ہوتا رشتہ آیا آپ نے استغنا دی میرے پاس ٹائم نہیں ہے پھر بھی مل گیا آپ کو, کیا خیال ہے بھائی, عزت کے ساتھ. اور ایک ہوتا ہے پکڑے گئے گھنٹی بجاتے ہوئے, موبائل خط پارسل کرتے ہوئے پٹے, یہ بھی ہو گیا لیکن کیسے ہوا, ذلیل ہو کے ہوا نا. ایک جاب ہوتی ہے کمپنی آپ کو بلاتی ہے, سر آپ ہمارے معیار پہ پورا اترتے ہیں, آپ کے ہم نے ڈاکومنٹس دیکھے ہیں بہترین. آپ کہتے ہو بھائی یہ تنخواہ مجھے پسند نہیں ہے. نہیں سر آپ جو تنخواہ بولیں گے ہم آپ کو وہ دیں گے, اس میں آپ کی عزت ہوگی نا, کیا خیال ہے بھائی. بات بات پہ آپ بولو گے بھائی تم نے رکھا ہے ہم نے تھوڑی رکھا ہے, ہم نے تھوڑی کہا تھا آپ نے خود رکھا ہے ہم کو. اور دوسرا یہ ہوتا ہے کہ آپ بھکاریوں کی طرح, ایک صاحب نے بتایا نا کہ میری شادی نہیں ہوتی, تو میں نے ان سے کہا کہ کیسے رشتہ بھیجتے ہو, کہتے ہیں میں جاتا ہوں اپنے فضائل سناتا ہوں اتنا ان کو سمجھاتا ہوں اتنا پیچھے پڑتا ہوں پھر بھی نہیں دیتے. میں نے کہا اسی وجہ سے تو نہیں دیتے آپ کو, کہ وہ اپنی بیٹی کے فائدے کے لیے اپنی بیٹی کی آپ سے شادی کر رہے ہیں, آپ کے فائدے کے لیے نہیں کر رہے. کہ آپ کو کہہ رہے میں بتاتا ہوں مجھے اتنی شدید ضرورت ہے. میں کہتا ہوں بھائی یہ بولا کرو کہ میری یہ کوالٹی ہے, تو ان کو لگے گا کہ آپ ان کی ضرورت ہو تو کر دیں گے, نہیں لگے گا تو آپ کا اسٹائل ہی ایسا ہے ان کو لگتا ہے کہ یہ بھکاری ہے اس کو ضرورت ہے, تو وہ اپنی ضرورت دیکھیں گے تو ہوگا نا. تو اللہ کے نبی نے کیا فرمایا بھائی, بہت اہم حدیث ہے یاد رکھو, کاش یہ سمجھ میں آ جائے, کاش یہ سمجھ میں آ جائے. فرمایا من کانت الآخرۃ ہمہ, ساری فکریں جس نے ختم کر دی نا, فکریں ختم کرنے کا مطلب یہ نہیں کہ دنیا کی محنت ختم کر دی, پیسہ کمانے کی محنت ضروری, صحت بنانے کی محنت ضروری, پیسہ کمانے کی فکر ضروری نہیں ہے, ناجائز ہے. ٹینشن لینا ناجائز ہے, کیوں نہیں آ رہا, اتنی محنت کر رہا ہوں آ کیوں نہیں رہا, یہ محنت تھوڑی ہے, یہ کیا ہے ٹینشن. بھائی آپ کا کام تھا مشورے لے کے بزنس شروع کرنا, جاب کرنا آپ نے کر لی, آپ کا کام تھا بچے کو پڑھانا, آپ نے چوائس کیا کہ یار کمپیوٹر سائنس پڑھاتا ہوں بچے کو یا چارٹرڈ اکاؤنٹنٹ بناتا ہوں, پورے ٹیوٹر لگا دیا پھر بھی نہیں پڑھ رہا, ٹینشن ابھی یہ کیا کرے گا مستقبل میں. بھائی کوئی بات نہیں, آپ کا جو کام تھا آپ نے پورا کر لیا, اب آپ نے اس کی ٹینشن بولو نہیں, ٹینشن صرف ایک ہی رکھنی ہے, سمجھ رہے ہو, وہ کیا ہے آخرت میں کیا ہوگا میرا. تو نبی نے خوشخبری سنائی, جس نے ایک ٹینشن رکھی نا کہ آخرت, کام تو سارے کرنے ہیں دنیا کے, ٹینشن صرف ایک, تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اس کو دنیا میں یہ انعام ملتا ہے کہ من کانت الآخرۃ جعل اللہ غناہ فی قلبی, سب سے پہلا انعام یہ ملتا ہے, بہت اہم حدیث ہے, کئی بار میں اس پہ بیان کر چکا ہوں. سب سے پہلا انعام پتہ کیا ملتا ہے, جعل اللہ غناہ فی قلبی, دل مالدار ہو جاتا ہے اس کا. مالدار آدمی کو غریب کی دھمکیوں سے ڈر لگتا ہے, بولو, غریب اس کی بے عزتی کرے تو مالدار اپنی بے عزتی محسوس کرتا ہے, کہتا ہے بھائی کیوں کیا ہے تیری کیا, جیسے بنیان سونگنے والے میرے خلاف فتویٰ دیں تو مجھے خوشی ہوتی ہے, میں کہ اس سے تھوڑی سی عزت ہماری اور زیادہ الحمدللہ بڑھ جائے گی. تو ہاں اپنے جیسے آدمی سے جب انسان کا مقابلہ ہوتا ہے نا تو اس کی تعریف کو ویلیو بھی دیتا ہے اور اس کی توہین کو بھی ویلیو دیتا ہے. تو نبی صلی اللہ علیہ وسلم نے فرمایا جس نے ایک فکر بنا لی نا اپنی, سب سے پہلا انعام جعل اللہ غناہ فی قلبی, دل مالدار ہو جائے گا, بے شک پھٹے پرانے کپڑے پہنے ہو پیسہ نہ ہو, رہے گا ایسے جیسے ڈیفنس کے سارے بنگلے اسی بحریہ ٹاؤن اسی نے بنایا ہے, اسٹائل یہ ہوگا زندگی گزارنے کا. اور خدا کی قسم ہم نے دیکھا ہے اپنی آنکھوں سے, سب سے پہلے تو ہم نے اپنے شیخ کو دیکھا تھا, پھر اور ہم نے علماء کو اور بہت سارے علماء کے علاوہ بھی بہت سارے لوگوں کو دیکھا, جیب میں دھیلا نہیں ہے, کھانے کی روٹی نہیں ہے, رہتے ایسے ہیں جیسے ابھی ریاض ملک سے مل کے آ رہے ہیں, کیا نام ہے ملک ریاض ہے, ریاض ملک ریاض نام, ہمیشہ میں الٹا سیدھا کر دیتا ہوں غلطی سے, ملک ریاض سے مل کے آ رہے ہیں اور ابھی ان کی بہت بڑی ڈیلنگ ہوئی ہے. ہمارے ادھر فرماتے ہیں کہ جب دارالعلوم کراچی میں پڑھایا کرتا تھا تو میری تنخواہ سے زیادہ بیل کی تنخواہ تھی, وہاں کھیت بھی تھا نا ہل چلانے کے لیے, بیل پہ زیادہ خرچہ ہوتا تھا, شیخ الحدیث کی تنخواہ کم تھی, سب بےچاروں وسائل کم تھے مدرسے کے پاس. تو فرماتے ہیں میں رہتا ایسے تھا, انڈا کھانے کے پیسے نہیں تھے ناشتے میں, انڈا کھانے کے پیسے نہیں تھے. کہتے ہیں سال میں ایک دفعہ لاہور کا سفر ہوتا تھا اپنے شیخ کی زیارت کے لیے, کیونکہ ہم لوگ کے ہاں بزرگ ہوتے ہیں الحمدللہ, جن کے ہاں بزرگ ہوتے ہی نہیں ہیں وہ تو پھر زیارت ویارت ہوتی نہیں ہے, لیکن وہ والے بزرگ ہم لوگ کے یہاں نہیں ہوتے کہ جو چاند پہ بھی قدم رکھ رہے ہیں, اور بھی کچھ دو تین رپورٹیں آئی ہیں ابھی, اور بھی آئی ہیں, قبر میں فرشتے نے دھوبی سے پوچھ لیا تھا کہ تمہارا رب کون ہے, تو دھوبی نے فرشتے کی واٹ لگا دی تھی, کچھ اس طرح کی رپورٹیں بھی آئی ہیں, قبر میں فرشتے نے دھوبی سے پوچھا من ربو کا, دھوبی نے رکھ کے لگا دیا, اس کو بولا بھائی میں کس کا دھوبی ہوں, کچھ اس طرح کا چماٹ لگایا یا کچھ, بہرحال رپورٹ ہے. تو یہ والا نہیں, شیخ عبد القادر گیلانی رحمۃ اللہ علیہ بہت بڑے بزرگ تھے یاد رکھو, لیکن ان کے کھاتے میں جو چیزیں ڈالی ہوئی ہیں وہ بھی حیران ہوں گے یار یہ تو میں نے کیا ہی نہیں. بعض بڑے اللہ والے لوگ گزرے ہیں تو خام خواہ میں ان کے کھاتے میں لوگوں نے چیزیں ڈالی ہوئی ہیں. خیر تو لیکن ہم لوگ کے ہاں بھی بزرگ ہوتے ہیں الحمدللہ. تو ہمارے شیخ سال میں ایک دفعہ سفر کرتے تھے ٹرین سے, تو ٹرین کے پیسے بچانے کے لیے نا پورے سال اپنی تنخواہ سے جوڑ جوڑ کے پیسے جمع کرتے تھے, پھر ٹرین کا ٹکٹ نکلتا تھا. نہیں آئی سمجھ میں بات, اتنی قربانی کے بعد جو اپنے شیخ کی اور بزرگ کی زیارت کرے گا تو اس کی برکتیں بھی حاصل ہوں گی کہ نہیں ہوں گی, تو برکتیں بھی حاصل ہوتی ہیں اس کی. تو فرماتے ہیں لیکن رہتا میں ایسے تھا کہ لوگ مجھ سے قرضہ مانگنے کے لیے آتے تھے, آج اتنا پیسہ ہوتا ہے, لیکن آپ دیکھ لو, دیکھو سب مدرسوں کے محتمیم کی بات میں نہیں کرتا, سارے برے نہیں ہوتے لیکن کچھ برے بھی ہوتے ہیں. بعض لوگ مدرسے بناتے ہیں ادھر, بعض لوگ ٹرسٹ بھی ایسے ہی کرتے ہیں, ٹرسٹ بناتے ہیں اربوں کھربوں روپے کرپشن کر کے جمع کر رہے ہیں, کپڑے ایسے پہن کے گھومیں گے آدمی کہتا ہے سب سے پہلے تو اس کو زکات دو. یار تم سوٹ ٹائی پہن لو, کوئی اچھے کپڑے پہن لو, یہ شو کرنے کے لیے کہ ہمارے پاس تو بالکل, ہم تو سادہ ہیں, ہم تو غریبوں کی یعنی ویلفیئر میں مرے جا رہے ہیں, اتنا کیوں مر رہے ہو, کپڑے صحیح پہن لو بھائی. نہیں آئی میرا خیال ہے بات سمجھے بھائی, نارمل جیسے تمہیں اللہ نے سارے رہتے ہیں, کیوں ایسا غریب بن رہے ہو؟ میرے کپڑے ابھی میلے ہو رہے ہیں, ٹائم نہیں ملا مجھے بدلنے کا, یہ مطلب نہیں ہے کہ آپ مجھے زکات دیں. میرے استری ہوئے کپڑے لٹکے ہوئے, آج مہمان آ گئے تھے, ٹائم نہیں ملا مجھے. اللہ نے دیا ہوتا ہے, یہ کام زیادہ تر وہ لوگ کرتے ہیں جو دو نمبر قسم کے محتمیم اور ٹرسٹ چلانے والے لوگ ہوتے ہیں. دو نمبر محتمیم کی بات کر رہا ہوں, وہ ہمیشہ ایسے رہے گا جیسے پتہ نہیں کیا ہے اس کے, لیکن اوپر گاؤں میں زمینیں بنا رہا ہوگا, ادھر زمینیں بنا رہا ہوگا. اور جب بھی گھر جا کے دیکھو گے, ایسے مولویوں کو بھی میں جانتا ہوں, چندہ لے لے کے اتنی پراپرٹی بنا دی, جب ان کے گھر جاؤ آدمی کہتا ہے تھوڑے سے مجھ سے بھی پیسے لے لے یار, تو یہ استغنا نہیں ہے, یہ کیا ہے, بھکاری پن ہے, بھکاری پن. اپنا گیٹ اپ ایسا بنا کے رکھو لوگ سمجھیں پیٹ بھرا ہوا ہے, کھاتے پیتی فیملی سے اس کا تعلق ہے, بے شک گھر میں آٹا نہ ہو, صبح راشن کے پیسے نہ ہو, اللہ کو اوپر والا ہاتھ پسند ہے, نیچے والا ہاتھ اللہ کو پسند نہیں ہے. خدا کی قسم غربت میں تو استغنا سے جینے کا مزہ ہے, پیسہ آنے کے بعد کیا استغنا بھائی. نہیں ہے میرا خیال ہے بات, جب پیسہ آ گیا تو وہ آ گیا نا, اصل مزہ ہی ہے یہ جیب میں دھیلا ہو, دھیلا بھی نہ ہو, وہی دکان پکوڑوں کی باتیں کیا ہو, کروڑوں کی. یہ مثال نیگیٹو میں بھی دی جا سکتی ہے, پوزیٹو میں بھی دی جا سکتی ہے. ہمیشہ دکان جیسی بھی ہو باتیں کس کی کیا کرو, کروڑوں کی کیا کرو, بولا کرو میں چار کروں گا انشاءاللہ, چاہے بیلنس نہ ہو. آتے ہیں نا میرے پاس بہت باریک باریک کے, چار کروں گا, میں کہتا ہوں تمہارے میں بیلنس نہیں ہے بھائی, تم نہیں کر سکتے, لیکن جذبہ بہرحال اچھا ہے. تو جعل اللہ غناہ فی قلبی, جو آخرت کو فکر بنائے گا سب سے پہلے اللہ اس کو انعام دے گا, اس کے دل کو مالدار کر دے گا, اس کو اپنے اندر سے محسوس ہوگا کہ میں دنیا کا سب سے بڑا سیٹ ہوں. یار یہ محسوس ہونا کم نعمت ہے بھائی. اور جو دنیا کے پیچھے بھاگے گا نا, کتنا ہی بڑا سیٹ ہو, دل سے اللہ اس کو کیا بنا دیں گے, غریب. میں نے دیکھے ایسے کروڑ پتی لچڑ, کروڑ پتی ہیں مگر ایسے لچڑ ہیں, اتنے لچڑ ہیں, بھائی مر جائے گا نا اس کے یتیم بچے کو خود نہیں پالیں گے, ایدی سینٹر میں جمع کرا دیں گے جا کے. ابے پال لے یار, تیرے بھائی کی اولاد ہے, سگا بھائی تھا تیرا مر گیا, یتیم کے سر پہ جتنا ہاتھ رکھو نا جتنے بال آتے ہیں اتنی نیکیاں ملتی ہیں. نبی نے فرمایا میں اور یتیم کی کفالت کرنے والا جنت میں ایسے. ابے تجھے تو جنت کمانے کا موقع ملا ہے. نہیں بھائی, غربت مہنگائی, ایکچولی آج کل گزارا کہاں ہوتا ہے, بجلی کا بل, گیس کا بل. ادھر ہمارے نبی صلی اللہ علیہ وسلم کا دل کا غنا, گھر میں راشن نہیں ہے, کھانا نہیں ہے, چالیس چالیس دن کھجوروں پہ گزارا ہو رہا ہے, لیکن ایک بیوہ خاتون سے شادی بھی کر رہے ہیں, ام سلمہ سے, اور ان کے بچوں کو بھی گود لے کے پال رہے ہیں. چلو بھائی جو پکتا ہے نا, دو چار کھجوریں ہیں تو اس میں یہ بھی شریک ہو جائیں گے. نہیں آئی میرا خیال ہے بات. حضرت ام سلمہ رضی اللہ تعالیٰ عنہ بیوہ ہو گئیں, نبی نے ان کو نکاح کا پیغام بھیجا, تو حضرت ام سلمہ نے فرمایا یا رسول اللہ میری تو عمر بھی زیادہ ہے اور میرے بچے بھی ہیں, میں کیسے شادی کر سکتی ہوں, کیونکہ یہی تصور تھا کہ بھئی شادی کروں گی تو بچے چھوڑنے پڑیں گے. آپ نے فرمایا اما انا فاسن منک, اگر تمہاری عمر زیادہ ہے تو میری تو عمر تم سے بھی زیادہ ہے, اور رہا بچوں کا مسئلہ تو وہ بھی لے آؤ. نہیں آئے بات, یار پولیس بلانی پڑے گی ورنہ یہ باتیں سمجھ میں نہیں آئیں گی. اگر عمل کی نیت سے سن رہے ہوتے ہیں نا تو پھر سمجھ میں نہیں آتی, آپ نن نالج کے لیے سن رہے ہو. اچھا بھائی سیرت کا ایک یہ بھی پہلو ہے, آپ کو عمل کرنا ہی نہیں ہے اس لیے آپ کو کوئی ٹینشن ہو ہی نہیں رہی ہے. سمجھ رہے ہو کہ ہم نے کون سا کسی یتیم کو پالنا ہے, کسی بیوہ کو بچوں سمیت پالنا ہے. مہنگائی, غربت, گیس کے بل, بجلی کے بل, بھائی جتنی مہنگائی غربت ہو, اللہ تھوڑی معاذ اللہ اپنی مخلوق کو پیدا کر کے بھول گیا ہے, اس دور سے زیادہ تھوڑی مہنگائی ہے جو نبی صلی اللہ علیہ وسلم کے دور میں تھی. اتنی ازواج کو کا خرچہ اٹھا رہے ہیں اور گھر میں چالیس چالیس دن چولہا نہیں جل رہا, لیکن یہی سوچ کے چلو جیسے باقی چل رہے ہیں دو اور دو تین اور افراد چلیں گے. تبھی میں کہتا ہوں نا باپ سے کہ بیٹا اگر سمجھدار ہے शादी कर दे, बहू आ जाएगी, दो रोटी ज्यादा पक जाएगी ना, क्या ख्याल है? इस पे लिबरल लोग बोलते हैं लो, ये है मौलाना लोग, ये समझते हैं कि बहू सिर्फ दो रोटी ही खाएगी। असल में इनके यहां यही कल्चर है, सिर्फ रोटी ही इनकी जरूरत है, बाकी तो कोई जरूरत है ही नहीं। भाई रोटी ये किनाया है रिस्क से, मकसद सिर्फ दो रोटी नहीं होती, उसमें रंग के डब्बे भी है, मेकअप के जो पलस्तर जो होता है और बच्चों की पैदाइश का खर्चा, रोटी ये किनाया है। यानी मतलब ये कि जहां इतने सारे लोग हैं तो दो चार और हो जाएंगे, कोई इतना बड़ा इशू नहीं है, ये तवक्कुल करो अल्लाह पे। तो जअलल्लाहु गिनाहु फी कल्बी, हमने उलमा के दिलों में खुदा की कसम गिना देखा है, गिना इस्तिगना, कुछ भी नहीं है, दौलत आ रही है, सदका हो रहा है। मैं अपने शेख के वाकयात बताता हूं ना, अगर मैं उनके वाकयात बताना शुरू कर दूं ना सखावत के, अपने शेख हजरत मुफ्ती रशीद अहमद साहब के, फिर उनके इंतकाल के बाद जिनसे मैं दोबारा बैत हुआ, इंसान देखता है लीडर जो बात कह रहा है ना उस पर खुद डबल अमल कर रहा है तो फिर इंसान उससे मुतासर होता है। आज चंदे की तरगीबें बहुत दी जाती हैं, जो तरगीब दे रहा होता है उसकी जेब से एक ढेला बोलो नहीं निकलता, जन्नत के टिकट विकेट होते हैं खुद खरीदने की कोशिश नहीं कर रहा होता। इसलिए मैं कहता हूं अपने बच्चों को जब तरगीब दिया करो सदके की, तो सिर्फ तरगीब नहीं है, बच्चों के सामने सदका करके दिखाया करो। बाप चाहता है ना मेरे मरने के बाद मेरे बेटे मेरी बेटियों का ख्याल करें, चाहता है कि नहीं चाहता? तो बाप को चाहिए सिर्फ तरगीबें ना दे, अपनी जिंदगी में अपनी बहनों पे खर्च करे बेटों के सामने, अपनी जिंदगी में बेटों के सामने अपनी बहनों पे कि देखो मेरे बाप के मरने के बाद मैंने तुम्हारी फुफुओं को पाला है, उन पे खर्च किया है। फुफ्फो का लफ्ज कितना डेंजरस है कि नहीं है, फिर भी मैं खिला रहा हूं उसको, सही है? तो मेरे बाप तुमने भी अपनी बहनों का ख्याल करना है। देखो मेरा फला भाई है बेरोजगार है, वो कम कमाता है, मैं उसको हदीये देता हूं, गिफ्ट देता हूं, ये बताओ बच्चों को। ऐसा ना बताओ कि उसकी इंसल्ट होना शुरू हो जाए, बच्चे जाके बोले तुम तो हमारे बाप के टुकड़ों पे पले हो, ये भी ये कौन, हदीया दे रहा हूं, गिफ्ट दे रहा हूं। देना चाहिए ताकि बच्चों को भी हो, बड़े को हो कि यार अगर मेरा कोई भाई जॉबलेस हो गया तो हमारे खानदान की ये परंपरा है कि हम उसको अकेला नहीं छोड़ते। आज पता है क्या हो रहा है, 1 करोड़ रुपए कमा रहा होगा, दूसरे के पास गुटके के पैसे भी नहीं होंगे, पूछता भी नहीं है वो भाई से आके। ये बहुत बुरी हरकत है, अल्लाह को तंग दिल लोग पसंद नहीं है, अल्लाह को ऊपर वाला हाथ पसंद है। तखल्लकु बि अखलाकिल्लाह, हदीस में आता है जो अल्लाह की सिफात है वो अपने अंदर पैदा करो। अल्लाह की सिफात तो नहीं पैदा हो सकती ना हमारे अंदर, मुराद इससे ये है कि अल्लाह में, अल्लाह जवाद है, खर्च करके खुश होता है। तो इंसान को भी क्या चाहिए, खर्च करके खुश हुआ करे। अल्लाह रहीम है, रहम करके खुश होता है, तो हमें भी क्या चाहिए, मखलूक पे हम रहम खाएं, तरस खाएं। अल्लाह को जुल्म पसंद नहीं है तो हम भी जुल्म को पसंद नहीं करें। तो ये जो जअलल्लाहु गिनाहु फी कल्बी है ना, ये मैं टेंशन की बात कर रहा था कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो सारी टेंशनें खत्म करके एक टेंशन को अपने ऊपर रखता है तो अल्लाह उसकी सारी टेंशनें खत्म, पहला इनाम क्या मिलता है, जअलल्लाहु गिनाहु फी कल्बी, जेब में कुछ भी नहीं होगा लेकिन सीना ऐसा चौड़ा होगा जैसे कोई बहुत बड़ा सेठ, अंदर से उसको अपने अंदर सेठ पना महसूस होगा, सही है ना? तो इसलिए खुश रहेगा, वो कहेगा अल्लाह का दिया हमारे पास बहुत कुछ है। फरमाया वह जमा अलहू शमलहू, उसकी फिक्रों को अल्लाह समेट देंगे। और तीसरा इनाम क्या मिलेगा, ऐसा नहीं होगा कि दुनिया नहीं आएगी उसके पास। फरमाया अततुहु दुनिया वही रागिमा, दुनिया आएगी नाक रगड़ती हुई, इज्जत से दूर भागेगा इज्जत भी मिलेगी, पैसे से दूर गलत तरीके से पैसा, लालच वाले पैसे से दूर भागेगा लेकिन पैसा उसके पीछे पीछे भागेगा, जलील होके आएगा पैसा। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वमन कानती दुनिया हम्माहू, लेकिन जिसने दुनिया को फोकस किया, इस मस्जिद पे कब्जा कर लूं ताकि यहां से चंदा आए। आजकल ये भी एक बड़ा मसला चल रहा है, मस्जिदें और मदरसे वो सोर्स ऑफ इनकम बन गई है बाज लोगों की, ऐसी ऐसी लड़ाइयां होती है ना आपकी सोचोगी, उनको पता है यार यहां से तो सारा सेटअप हमारा क्या हो जाएगा। मिंबर का शौक, उलमा कहते हैं जिसको मिंबर का शौक हो ना उसको कभी भी मिंबर ना दो, जिसको यहां बैठने का शौक हो ना कि मैं आ जाऊं किसी तरीके से, वो इस लायक ही नहीं है कि उसको बिठाया जाए। ये जो मुसनद होती है ना इस पे बिठाया जाता है, बैठता कोई भी खुद नहीं है। तबलीग में कभी ऐसा नहीं होता कि जो कहर कभी नहीं होगा मशवरों में कि जी मेरा बयान आप बड़े इज्तिमा में रख लें, सरोजे में इस दफा जो मेन बयान होगा वो मेरा होगा, جس دن تبلیغ میں کسی نے ایسا کہہ دیا نا کہ آج اسٹیج پہ میرا بیان ہوگا, اس دن سے اس کے علاوہ سب کا بیان ہوگا, قیامت تک کے لیے اب اس کا بیان تبلیغ میں کبھی بھی نہیں ہوگا. بھائی تجھے کیوں شوق ہے؟ سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی؟ یہ آج کل بڑے مسائل چل رہے ہیں مارکیٹ میں. مجھے یاد ہے ایک دفعہ بیان تھا پہاڑ گنج میں, میں اس وقت بہت ہی کم عمر تھا, یعنی یہ 95-96 کی بات ہوگی, اس وقت کی بات ہوگی. اچھا مجھے بھی انہوں نے بیان کے لیے بلا لیا, تو کنفرم نہیں تھا کہ میں آ رہا ہوں, تو کسی اور کو بھی بلا لیا انہوں نے بیان کے لیے, وہ سمجھے کہ میں نہیں آ رہا. اب میں پہنچا ہوں تو وہ بھی, وہ عجیب آدمی مجھے دیکھ دیکھ کے اس کی سانس پھول رہی ہے کہ یہ کیوں آ گیا. میں حیران ہو رہا ہوں, بھائی تو بیان کر لے, کس نے منع کیا ہے یار؟ دین کی بات ہی کرنی ہے نا دونوں نے, نماز روزے کی ترغیب بھی دینی ہے. ایسا تو نہیں کہ ہمارا اختلاف ہو, تم گٹکے کے فضائل بیان کرو گے, میں نماز کے فضائل بیان کروں گا. تو دیکھ کے نا عجیب سا ہو گیا ہمن نہ. تو میں نے اس کو کہا, میں نے کہا بھائی آپ ہی کا بیان ہوگا, میرا بیان نہیں ہوگا, آپ ڈرے نہیں اس کی. لیکن مجھے افسوس بہت ہوا کہ یہ کیا سیاست ہے بھائی. یہ تو ایک دوسرے کو تو سپورٹ کرنا چاہیے نا. میں تو خوش اس پر ہوا کہ اچھا یار مجھے گلے کو سکون مل گیا, ٹھیک ہے نا, ذمہ داری یہ اٹھا رہے ہیں, ثواب کس کو مل رہا ہے؟ ہمیں مل رہا ہے. تو یہ بڑا مسئلہ ہے آج کل, یہ مسجد کمیٹیوں کو بھی چاہیے اور لوگوں کو بھی یہ اصول بنا لینا چاہیے, جس کو شوق ہو نا گھسنے کا اس کو کک آؤٹ کرو, بولے چلو یہاں سے. ہمارے فرمایا کرتے تھے امام کی سلیکشن کا یہ طریقہ ٹھیک نہیں ہے کہ آپ خود درخواست دیں کہ مجھے یہ امام لگا دو. فرمایا امام کی سلیکشن کا طریقہ یہ, بڑے مدارس سے آپ رابطہ کریں, ان سے بولیں ہمیں اس طرح کا امام چاہیے, ہماری یہ ضرورت ہے, آپ کو جو بہتر لگے آپ اس کو بھیجیں, وہ بھیجیں گے پھر. تو یہ اس سے یہ مسجدوں کے قبضے وبضے اور یہ ڈرامے بازیاں جو چل رہی ہیں نہیں ختم ہوں گی, ورنہ تو آج کل مسجدیں تو بھائی پوری وہ بن چکی ہیں. خیر تو اللہ کے, یعنی یہ دنیا کے مختلف طریقے ہیں, یہ دنیا ہے لیکن لیبل اس پہ دین کا لگا ہوا ہوتا ہے. تو نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ من کانتی دنیا ہمہ, جس نے دنیا کو اپنی فکر بنایا, سب سے پہلا عذاب پتہ کیا ہوگا؟ جعل اللہ فقرہ بین عینیہ. کیسے خطرناک الفاظ ہیں. آپ نے فرمایا اللہ اس کی نگاہوں کے سامنے فقر و فاقہ پیدا کر دے گا. سامنے, جیسے کوئی سامنے چڑیل کھڑی بھی ہو, زندگی میں کبھی سکون ملے گا آپ کو؟ یعنی نبی نے فرمایا کہ فقر و فاقہ اس پہ مسلط کر دے گا. نا نا نا, فقر و فاقہ کا خوف, غربت کا خوف ہر وقت اس پہ مسلط رہے گا. ایک ہوتا ہے نا جن نے آپ کو پکڑ لیا, وہ اتنی بڑی ٹینشن نہیں, اب تو پکڑ ہی لیا نا, کیا خیال ہے؟ جیسے وہ آدمی گیا نا جنگل میں قضاء حاجت کے لیے, شیر بیٹھا ہوا تھا, تو اس نے کہا ہمارا تو حساب کتاب ہو گیا, اب تو ہی کر لے جو بھی کرنا ہے, تو نے اب تو ہو گیا نا, خوف جو تھا وہ اس کا آؤٹ پٹ سامنے آ گیا. تو لیکن جن سامنے موجود ہو, چڑیل سامنے موجود ہو, ڈرا رہی ہو, ابھی پکڑا ابھی پکڑا, تو ایسے آدمی کو سکون مل سکتا ہے؟ تو نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جس شخص کے دل میں دنیا کی محبت, دنیا کی حوث, کتنی ہی دولت آ جائے, ہر وقت غربت کا خوف, فقر و فاقہ کا خوف, دنیا کی نعمتیں چھننے کا خوف, بین عینیہ اتنا سامنے ہوگا, آنکھوں کے بالکل سامنے, ہٹے گا ہی نہیں اس سے, سوئے گا خیال آئے گا ابے میری فیکٹری میں آگ نہ لگ جائے, ابے ایسا نہ ہو کہ یہ چیز مہنگی ہو جائے, اس کی امپورٹ بند ہو جائے, ابھی ایسا نہ ہو کہ اس کی ایکسپورٹ بند ہو جائے, ابے ایسا نہ ہو پاکستان کے حالات اور خراب ہو جائیں, چلو باہر چلتے ہیں, ابے ایسا نہ ہو باہر کے حالات بھی خراب ہو جائیں, ابے ایسا نہ ہو جائے, ابے ایسا نہ ہو جائے, ایسا نہ ہو کرفیو لگ جائے, ایسا نہ ہو یہ ہو جائے, ہر وقت چڑیلوں کی طرح نا غربت کا خوف اس کو ڈراتا رہے گا. اور یہ بھی مشاہدے پر مبنی ایک حقیقت ہے, ہم نے بڑے بڑے فیکٹریوں کے مالکان کو اسٹریس اور ڈپریشن میں دیکھا ہے. میں ان سے کہتا ہوں تمہارے پاس تو سب کچھ ہے, کہتے ہیں ہے, لیکن شیورٹی نہیں ہے, یقین نہیں ہے کہ رہے گا, کہیں چھن نہ جائے. ابھی وہ آئے ہوئے تھے نا آفاق احمد, نہیں ہے جو یوٹیوبر ہیں لندن میں, بڑا زبردست اچھا آدمی ہے. تو وہ پہلے اداکاروں فنکاروں کے ساتھ ان کا اٹھنا بیٹھنا کافی زیادہ تھا, پھر توبہ طائب کی اللہ نے توفیق دی, تو وہ چینل وینل بنا کے, تو کہہ رہے مجھ سے بالی ووڈ کے بہت سارے ایکٹر ملتے تھے, تو میں ان سے پوچھا تمہیں ٹینشن کیا ہے؟ کہتے ہیں ہمیں بڑھاپے کی ٹینشن ہے. ہمیں کس بات کی ٹینشن ہے؟ بڑھاپا نہ آئے بھائی, کیونکہ ہمارا جو ہمیں عزت پیسہ ملا وہ ساری ملا ہی شو بازی پر ہے نا, کیا خیال ہے بھائی؟ بھائی ہیرو کو کس بات کے پیسے ملتے ہیں؟ ہینڈسم نظر آئے, اسمارٹ نظر آئے. ہیروئن کو کس بات کے پیسے ملتے ہیں؟ بیوٹی کے. करोड़ों करोड़ों रुपए इनके ब्यूटी पार्लर में खर्च होते हैं। तो इन दोनों तबकों को, हीरो हीरोइन और ये जो एक्टरों की दुनिया है, इनको हर वक्त एक खौफ है कि हम आज जवान हैं कल बूढ़े होंगे, उस वक्त सोसाइटी में हमारी 2% की इज्जत, जुमला कंप्लीट कर लें, नहीं 2% की इज्जत नहीं। ये उलमा को अल्लाह ने अजीब नेमत दी है, जितने बूढ़े होते हैं उतनी वैल्यू बढ़ती है। क्या ख्याल है भाई, और बुजुर्गी पैदा होती है और अल्लाह से ताल्लुक बढ़ता है। लेकिन इन बेचारों को एक खौफ है, मैं तो तरस खा के कह रहा हूं, मेरा तंज मकसद नहीं है, हर वक्त खौफ। आप कहते हो नहीं भाई ये तो बूढ़े एक्टर भी स्टेज पे बुलाए जाते हैं, इनको अवार्ड दिए जाते हैं, जो बूढ़े बूढ़े होते हैं व्हील चेयर पे, यार भाई साहब सिर्फ उतनी देर, भाई साहब सिर्फ उतनी देर की इज्जत मिल रही होती है इनको। डॉक्टर जाकिर नायक साहब ने एक अच्छा लफ्ज सीख लिया, भाई साहब आप गलत फहमी में मुब्तला हो, ये उनको सिर्फ इतनी देर की इज्जत मिल रही है जितनी देर स्टेज पे, उसके बाद कोई पुरसान हाल, क्योंकि शादी भी नहीं की होती इन लोगों ने, बच्चे बच्चे भी नहीं होते, होती है तो एक आध बच्चा, वो भी आजकल क्लोनिंग वलोनिंग से हो रहा है, पता नहीं टेस्ट ट्यूब से हो रहा है, वो भी नेचुरल नहीं हो रहा कि बच्चे को माँ की भरपूर ममता मिले। हमलत उम्मुहु कुरहन ववज़अतहु कुरहा, अल्लाह कहते हैं तुम्हारी माँ इसने तुम्हें पेट में रखा तकलीफ के साथ, जना तकलीफ के साथ, 2 साल तुम्हें गोद से लगा के रखा, 2.5 साल, तो ये भी सिस्टम खत्म। माँ है, DNA में है माँ, बाकी पेट भी किसी और का इस्तेमाल हुआ, जन्ने की तकलीफ किसी और ने उठाई, दूध डब्बे ने पिलाया, तो क्या माँ को, माँ औलाद का भी वो मजबूत रिश्ता नहीं रहता भाई, बहन भाइयों की नेमत तो मिलती नहीं उन बच्चों को, एक आदि होता है, तो सारी मोहब्बतें मोहब्बतें तो खत्म। तो इनको सबसे ज्यादा टेंशन बेचारे एक्टरों को जो होती है, मैं तंज में नहीं कह रहा, हो सकता है भाई हमसे अच्छे हो, हमारा गेटअप दीनदारी वाला हो, ये तो आखिरत में पता चलेगा कौन अच्छा है कौन बुरा है, और हम अगर कुछ थोड़े बहुत नमाज रोजे की तौफीक मिलती है तो हमारा क्या कमाल है, ये तो अल्लाह ने अच्छे माहौल में पैदा कर दिया, हमें तो डर लगता है कि इतने अच्छे माहौल में ये लोग पैदा होते तो शायद हमसे ज्यादा अच्छे होते। लेकिन बहरहाल ये काबिल तर जिंदगी है मेरे भाई, हर वक्त खौफ किस चीज का, बुढ़ापे का। उस खौफ को खत्म करने के लिए मुस्कुराते भी हैं, हंसते भी हैं, एक कोशिश करते हैं लाइफ को एंजॉय करने की। लेकिन नबी के अल्फाज के आए, जअलल्लाहु फक्रहु बैनाई, नहीं ना 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 ना, वो खौफ की चुड़ैलें सामने आके वक्तन फवक्तन डराती रहेंगी। आप जरा देख लिया करो जो 1975 के हीरो और 2024 में वो कैसा लग रहा है, गूगल पे लिखो 1975 में कोई हीरो तलाश करो और देखो 2024 में वो कैसा लग रहा है, तो आपको अंदाजा हो जाएगा कि अब कैसा लग रहा है। तो जाहिर है, तो जब हमें पता है तो हर एक को पता होगा ना, ये तो जिस पे गुजरती है वो नहीं सोचता होगा, तो ये दुनिया बड़ी अंधेरी है। इसी के लिए शायर ने कहा है, रंग रलियों पे जमाने की न जाना ए दिल, ये खिजा है जो अंदाज बहार आई है, खिजा लेकिन स्टाइल इसका बहारों वाला है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जअलल्लाहु फक्रहु बैना ऐनैही, जो दुनिया को असल हदफ बनाएगा, अल्लाह को भूल जाएगा, अल्लाह को अपनी जिंदगी से निकालेगा, अल्लाह उसके निगाहों के सामने फकर फाका रख देंगे। फकर फाका से सिर्फ फकर फाका मुराद नहीं है, हर चीज का खौफ। इज्जत को मकसद बनाएगा तो इज्जत छीनने का खौफ उसके सामने नाचेगा, रक्स करेगा। दौलत को मकसद बनाएगा तो दौलत छीनने का खौफ उसके सामने हर वक्त रक्स करता रहेगा। और अपनी ब्यूटी और फिटनेस को अगर वो हदफ बनाएगा, जैसे बॉडी बिल्डर क्या करते हैं, मैं उनसे कहता हूं जिम जाओ, 2-4 स्पीड ब्रेकर बना लो काफी है, इतनी ज्यादा एक्सरसाइज करना, बॉडी बॉडी, भाई साहब कीड़ों ने ही खाना है एंड में, कोई और काम को फोकस करो, ठीक है, हदफ ना बनाओ इस चीज को, हदफ किसी और चीज, आखिरत को बनाओ हदफ, कब्र की भी जिंदगी आखिरत भी है, ठीक है जिम जाओ, अच्छी सेहत, बहुत बेहतरीन, वेल डन, इतना नहीं कि सारी सलाहियतें उसमें झोंक दो। मैं ऐसे आदमी को जानता हूं हमारे यहां साथ जिम में आते थे, अब किसी को क्या पता, किसके नाम थोड़ी जानते हैं, इसलिए गीबत नहीं है, वो बंदा 3-3, 4-4 घंटे एक्सरसाइज करता था और खाता क्या था, 5 साल से रोटी नहीं खाई और इतनी डाइट प्लान उसका। तो मैं देखा कि 2 साल हो गए गायब बंदा, ना मैंने कहा शायद तरक्की करके अब बहुत बड़े जिम में चला गया वो बेचारा। एक दिन मेरी कहीं रोड पर मुलाकात हुई तो बहुत ही बारीक सा हुआ था ना, जो थोड़े बहुत स्पीड ब्रेकर बने थे, जैसे गवर्नमेंट जब आती है ना सारे स्पीड ब्रेकर एक दफा में बिल्डोजर फेर के खत्म कर देती है, तो मैंने कहा यार आपको हुआ क्या, कह रहे यार मैं बीमार हो गया था, उस बीमारी ने सारी मेरी बॉडी की ऐसी की तैसी कर दी। किस चीज को हदफ बनाया भाई भाई मेरे, इत्तेदाल से चलो ना आप, इत्तेदाल से चलो। अंग्रेजों के पास तो देखो करने धरने का कोई काम है ही नहीं, अंग्रेज के तो हदफ ही दुनिया है, वो बकरे खाते रहते हैं, झिम जाते रहते हैं, वो बकरे लगते रहते हैं, यहां दुम्बे निकल रहे हैं, इधर से बकरा निकल रहा है, इधर से गाय निकल रही है, इधर से भेड़ निकल रहा है, वो सारी बॉडी उनकी दुम्बे गाय भेड़ और प्रोटीन का मजमुआ होती है उनकी। हम थोड़ी भाई, हमें तो अल्लाह ने आखिरत के लिए पैदा किया, कुछ तहज्जुद में टाइम लगाओ, कुछ जिक्र अस्कार में टाइम लगाओ, कुछ नमाज रोजे में टाइम लगाओ, कुछ तिलावत में टाइम लगाओ, कुछ अल्लाह अल्लाह करो, कुछ दीनी महफिलों में बैठने के लिए टाइम निकालो, कुछ बुजुर्गों की सोहबत में बैठने के लिए टाइम निकालो, कुछ कुरान सीखने के लिए टाइम निकालो, कुछ कुरान पढ़ाने के लिए टाइम निकालो, कुछ दावत और तबलीग के लिए टाइम निकालो। हमने इन सब चीजों के लिए टाइम निकालना है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो दुनिया को हदफ बनाएगा, जअलल्लाहु फक्रहु बैन आइनैही, सबसे पहले अल्लाह जिस चीज को हदफ बनाएगा ना, उसी के छिन जाने का खौफ उसके सामने मुसल्लत कर देंगे। हर वक्त डर लगा रहेगा, ये गई, ये चीज गई मेरे से, ये गई। दूसरी चीज क्या, फर्रका अलैहि शमला, हदफ उसने एक चीज को बनाया था, दुनिया की एक चीज को, लेकिन उस एक चीज के इतने अंडे बच्चे पैदा होंगे, हजारों फिक्रें मुसल्लत कर देंगे अल्लाह उसके ऊपर, हजारों फिक्रें। फिर उसको ये होगा, ये भी मिल जाए, ये भी मिल जाए, ये भी मिल जाए, यहां से भी, ये भी, ये भी, बड़ा भी मैं बनूं सब में, बात भी मेरी ऊंची हो, सेहत भी मेरी अच्छी हो, दौलत भी मेरे पास सबसे ज्यादा हो, इज्जत भी मेरे पास सबसे ज्यादा हो, गाड़ी भी मेरी सबसे अच्छी हो, मोबाइल भी मेरा सबसे अच्छा हो, बेगम भी मेरी सबसे खूबसूरत हो, और जो है बिजनेस में मेरा सबसे आगे हो। हर हर चीज में कंपटीशन में लगेगा तो फिक्रें सिमटने के बजाय फैलती चली जाएंगी। जिसको मुतनबी ने कहा है, मा कवा अहदुम मिन्हा लुबानतहु वलंतहा अरबुन इल्ला इला अरबी, के इस दुनिया से किसी ने अपनी ख्वाहिश पूरी नहीं की, जिसने एक ख्वाहिश पूरी की ना, वो एक ख्वाहिश हजारों अंडे बच्चे देके जाती है, और वो हजारों ख्वाहिश आपको जन्म देके जाती। अभी आपके जहन में आता है कि मेरा ये हदफ है, ये ख्वाहिश मेरी पूरी हो जाए तो लाइफ को एंजॉय करूंगा, ना 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 ना, जब वो ख्वाहिश पूरी होगी दो चार दिन का सुकून होगा, फिर आदमी कहेगा यार इससे कोई बड़ा हाथ मारो। आपका क्या ख्याल है, सुकून में आ गए, अरबों रुपए मैंने कमा लिए, आ गए ना, अगला प्रोजेक्ट, अगला, क्या अगले से सुकून में आ जाएंगे? नहीं भाई, अगला, फिर उसके बाद, फिर उसके बाद। आदमी का कभी भी, इंसान का पेट नहीं भरता मेरे भाई। हां अगर अच्छी नीयत से बनाया जा रहा है कि भाई लोगों को रिहाइश का मौका मिले, फिर ठीक है, फिर ये दुनिया दुनिया नहीं है, ये तो आखिरत है, फिर कारोबार भी वो नेकी बन जाता है। अगर आप बिजनेस इस नीयत से करते हो यार लोगों को भी एक अच्छी मयारी रिहाइश मिले, तो पैसा भी आएगा, मयारी रिहाइश भी मिलेगी, अगर ये नीयत है भाई फिर तो दस करो। लेकिन आमतौर पर लोगों की ये नीयत होती नहीं है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, लौ कान लिबनी आदम वादियुम मिन ज़हब अहब्ब अन यकून लहू वादियान, आपने फरमाया कि अगर इब्ने आदम को दो पहाड़ों के दरमियान सोना भर के दे दिया जाए ना, तो उसकी ख्वाहिश होगी काश इस जैसे दो वादियां और हो जाए मेरे पास। ये तो अभी आपको लग रहा है कि नहीं नहीं हमारी बिल्कुल ख्वाहिश नहीं होगी, अल्लाह तो हमें सोने की एक वादी क्या दो तीन डले दे दे बस हम खुश हो जाएंगे। ये अभी महसूस ऐसा हो रहा है आपको, जब मिलेंगे फौरन दो चार दिन के बाद आप कहोगे ये चार ईंटें सोने की इसको आठ कैसे बनाऊं मैं, तो सुकून में नहीं आएगा मेरे भाई साहब। भाई साहब समझ रहे हो बात को, सुकून में कभी भी नहीं आएगा। सुकून में जब ही आएगा जब खर्च करना सीखे, खर्च करना सीखे। यार मर जाऊंगा कल, पता नहीं, चलो यार ये वाला प्लॉट उठा के किसी को दे दो, गरीब को दे दो, ये फला को दे दो, ये फला को दे दो। ऐसा नहीं सारे दे दें फिर रोड पे बैठे हुए हो एक इत्तेदाल से। तो जअलल्लाहु फक्रहु बैन आइनैही वफर्रका अलैहि शमला, नबी ने फरमाया अल्लाह उसकी फिक्रों को समेटने के बजाय बिखेर देंगे। रात को सोने के लिए लेटेगा 20 फिक्रें मुसल्लत होंगी, यार ये भी हो जाए, ये भी, ये भी नहीं हो रहा, वो काम ठीक हुआ तो वो फाइल अटक गई है, ये काम ठीक हुआ तो वो काम अटक गया है। कुछ भी ना होना बेगम अजाब बन जाएगी। ऐसे ऐसे केस आते हैं, सब कुछ सेट चल रहा था, बहुत ऊंचे घराने में शादी की, बेगम ने ऐसी जूतियां लगाना शुरू की है ना सर पे, ऐसे डिप्रेशन में गए हैं कि ना छोड़ सकते हैं। हमारे हजरत के पास एक केस आया फैक्ट्री के मालिक का, बहुत करोड़पति आदमी था, उसकी बेगम अजाबे जान बनी हुई थी उसके लिए ना, तो उसने हजरत से आके बताया कि मेरी बेगम ये कर रही है, बहुत ही जलील किया हुआ था उसको बेचारे को। तो हजरत ने फरमाया तलाक दे दो भाई, फिर इतनी बड़ी मुसीबत है तो क्यों? तो उसने कहा कि तलाक दूंगा ना तो वो भी फैक्ट्रियों की मालिक है, उसके बाप ने बोला है कि तलाक दी ना तो मेरे जितने मजदूर है ना उतनी ही तेरी बोटियां होंगी। ہر ہر مزدور کے حصے میں ایک ایک بوٹی, کیونکہ انصاف, تاکہ سب کے ساتھ کیا ہو. تو ہمارے حضرت نے جب یہ سنا فرمایا پھر مار کھا, فرمایا کیونکہ ضرب الحبیبی زبیب, محبوب کی مار کشمش کی طرح ہوتی ہے, پھر اس مار کو انجوائے کرو. آپ دیکھو جب آپ کے پاس کوئی کام ہو رہا ہو نا آپ کے ساتھ اور آپ کے پاس بھاگنے کا راستہ نہ ہو تو پھر کیا راستہ ہے, انجوائے کرو آپ, ٹھیک ہے نا. جب پٹ رہے ہو اور بھاگنے کا راستہ نہیں ہے تو اس پٹائی کو کیا کرو, انجوائے کرو. تو یہ بھی ایک قول ہے کسی بڑے بزرگ کا. تو نبی صلی اللہ علیہ وسلم نے فرمایا جمع علیہ شملہ فرق علیہ شملہ, اللہ اس کی فکروں کو سمیٹنے کے بجائے بکھیر دیں گے. اور فرمایا ولم یاتیہ من الدنیا الا ما قدر علیہ, اتنی ٹینشن کے بعد بھی اس کمبخت کو دنیا ملے گی اتنی ہی جتنا اللہ چاہے گا. اللہ نے مقدر میں لکھی ہوگی تو مل جائے گی, نہیں لکھی ہوگی پورا زور بھی کمبخت لگا لے گا نا, چار ٹکے ہاتھ میں نہیں آئیں گے. ہمیں موٹیویشنل اسپیکر نا سکسیسفل لوگوں کی مثالیں دے رہے ہوتے ہیں, یہ دیکھیں انہوں نے محنت کی اور آج یہ کہاں پہنچے ہوئے ہیں. بھائی صاحب پورا ڈیٹا جمع کرو, بھائی صاحب پورا ڈیٹا جمع کرو, پھر بتاؤ کہ اس سے ڈبل بھی بہت سے لوگوں نے محنت کی ہے, دھیلا بھی ہاتھ میں نہیں آیا ان کے, کوئی حادثہ ہوا سب برباد ہو گیا. اور بعض دفعہ محنت کسی اور نے کی, پھل کسی اور نے کھایا. ہمارے ایک جاننے والے نے اتنی محنت کر کے فیکٹری لگائی, بزنس کیا, چاچا نے قبضہ کر لیا, کک آؤٹ کیا, روڈ پہ آ گیا بےچارہ. وہ کہہ رہا ہے یار میں نے محنت کر کر کے کاروبار کو کہاں لگایا, چاچا مضبوط آدمی تھا, اس نے ایسی چالیں چل کے کک آؤٹ کیا. مسجد کوئی اور بناتا ہے, قبضہ کوئی اور کرتا ہے, رشتے کا پیغام کوئی اور بھیجتا ہے, شادی کسی اور کی ہو جاتی ہے. جس کو آپ نے بھیجا ہوتا ہے وہی اپنی کر کے آ رہا ہوتا ہے, وہ آپ ہی کو کاٹ کے آ رہا ہوتا ہے. ایک آدمی نے کہا میں نے دوسری شادی کے لیے اپنی پہلی بیوی کو لے کر گیا ہوں تو شادی نہیں ہو رہی. میں نے کہا وہ بھائی تیری شادی نہیں کروا رہی ہے, وہ کاٹ رہی ہے. تو ساری محنتیں ہو کے بھی ریزلٹ بعض دفعہ زیرو ہوتا ہے. ہارٹ اسپیشلسٹ ڈاکٹر جو لوگوں کو ہارٹ اٹیک سے بچنے کے طریقے بتا رہا ہوتا ہے وہی ہارٹ اٹیک میں ہلاک ہو جاتا ہے, یہ ہے دنیا. شوگر اسپیشلسٹ جو شوگر کی دوائیاں ایجاد کر رہا ہوتا ہے, اتنا بڑا ریسرچر ہوتا ہے, اسی کو گردے فیل ہو جاتے ہیں شوگر سے. گردوں کے اسپیشلسٹ ڈائلسس کروا رہے ہیں. جم میں آدمی دل کو کمزور کرنے کے لیے جاتا ہے یا مضبوط کرنے کے لیے؟ مضبوط. کتنے کیسز ہیں جم ہی میں اٹیک ہوا مر گیا, گئے تھے دل کو مضبوط کرنے کے لیے, ویٹ اٹھایا چلو بھائی انا للہ ہو گیا. یعنی جو کامیابی کا ذریعہ جو چیز تھی وہی چیز ناکامی کا ذریعہ بن گئی. اس لیے نبی نے فرمایا کہ دنیا ملتی بھی اس کی سوچ اور اس کی محنت پہ نہیں ہے, ملے گی اتنی جتنی اللہ نے لکھی ہوئی ہے. تبھی تو نبی نے فرمایا کہ اجملو فی الطلب وتوکلوا علی, دنیا کمانے میں اعتدال سے کام لو, یعنی حد سے زیادہ دنیا کو مسلط مت کرو. وجہ اس کی کیا ہے؟ اللہ پہ توکل کرو, اس لیے کہ اللہ نے مقدر میں لکھی ہوئی ہے اپنے نصیب سے زیادہ کا تم نہیں کما سکتے. تو جب نہیں کما سکتے بھائی اعتدال سے. آپ کو پتا ہے بعض موٹیویشنل اسپیکر جو لوگوں کو پیسہ بنانے کی ترغیب دیتے ہیں, میں کسی کا نام نہیں لیتا, وہ بعض ان میں ایسے ہیں جو کھسک گئے ہیں, ڈپریشن میں چلے گئے ہیں, کیونکہ اتنا ہر وقت وہ پیسہ 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 بناؤ پیسہ بناؤ, اور خود بھی پیسہ کاروبار, وہ ہوتے ہوتے نہ سکون مل رہا ہے, نہ نیند ہو رہی ہے, نہ بچوں کو ٹائم دے رہے ہیں. اتنا زیادہ دماغ پہ جب ایک چیز کا بہت زیادہ بوجھ ہوتا ہے, دماغ کی سیٹنگ آؤٹ, دماغ خراب ہونا شروع ہو جاتا ہے. تو یہ نبی صلی اللہ علیہ وسلم کی حدیث کا مطلب ہے. تو میں ٹینشن پہ اس لیے بار بار میرے بھائی بیان کرتا ہوں, تو میں کوئی سائیکیٹرسٹ نہیں ہوں, سائیکولوجسٹ نہیں ہوں. یہ ٹینشن اللہ کو پسند نہیں ہے, یہ وہ ٹینشن ہے جس پہ ثواب نہیں ملے گا آپ کو بلکہ گناہ ملے گا. اب دیکھو پچھلے جو قومیں تھیں نا انبیاء کی, وہ گھر بنانے کی ٹینشن بہت زیادہ لیتی تھی. پچھلی جو قومیں ہیں, قوم عاد, قوم ثمود, ان کی ٹینشنوں میں ایک بہت بڑی ٹینشن یہ تھی کہ گھر ذاتی ہونا چاہیے, مضبوط ہونا چاہیے. ہونا چاہیے اچھی بات ہے, مضبوط بھی ہونا چاہیے, تھوڑی بہت اس کی ٹینشن بھی لے لو تو کوئی حرج نہیں ہے. تھوڑی بہت ٹینشن کی یار, تھوڑا سا پیسہ بچا کے گھر بنا لو, تھوڑی بہت. لیکن وہ بہت زیادہ ٹینشن لیتے تھے کہ یار نہیں اپنا ہونا چاہیے, نہیں بھائی ہونا, اور بہت مضبوط ہونا چاہیے. اس کے لیے وہ کیا کرتے, اب یہ سیمنٹ بجری تو شاید ایجاد نہیں ہوئے تھے, بجری تو تھی, سیمنٹ ویمنٹ کا نہیں سیٹ اپ ہوگا یا ہوگا, لیکن ان کو بہت ہی مضبوط چاہیے تھا. تو بہت مضبوط کے لیے وہ پتہ کیا کرتے تھے, وہ کرتے تھے चिटानों को ना तराशना शुरू कर देते हैं। समझ रहे हो? ये आसान काम है, मुश्किल काम है? थोड़ा मुश्किल है, बहुत ज्यादा मुश्किल है? बहुत ज्यादा यार। पूरी चिटान संगे मरमर की आपने उसको तराशना शुरू कर दिया, तराश तराश के वॉशरूम बना दिया, फिर पीछे महल बना दिया, पूरा घर। नबी ने उनसे कहा कि तत्तखिदूना मसानिअ लअल्लकुम तखलुदून। अबे भाई अपनी उम्र तो देखो, इतना मजबूत क्यों बना रहे हो? इतना मजबूत घर तुम्हारी हड्डियों में सरिया इतना मजबूत थोड़ी डला हुआ है, वो तो गलता चला जा रहा है। हड्डियों का सरिया तो बहुत तेजी से 40 साल के बाद खत्म होना शुरू होता है। घर इतना मजबूत, इतना मजबूत, भाई बच्चों के लिए बना रहे हैं तो भाई बच्चे अपने लिए खुद बना लेंगे ना। अगर बच्चों के लिए बनाना है तो बच्चों की भी इतनी जिंदगी नहीं है। अपनी जिंदगी को, आधी जिंदगी को घर बनाने में बर्बाद कर दिया, कोई और काम कर लेते। हालांकि हलाल पैसों से बना रहे थे। मैं जो जाति घर के बारे में बार बार बोलता हूं, मुझे शौक नहीं है मेरे भाई, जाति घर में ज्यादा दिलचस्पी लेना ये शरीयत के मिजाज के खिलाफ है। बहुत पैसा दिया है बना लो, नहीं है छोड़ दो ऐसी की तैसी। ये ईंट अगर आपकी अपनी नहीं है लेकिन बैठने का मौका मिल रहा है आपको, और सोने का मौका, एक घर आपका अपना नहीं है लेकिन आपको रहने का मौका मिल गया, पंखा चल रहा है, खिड़की से हवा आ रही है, दूसरी रास्ते से निकल के जा रही है, धूप मिल रही है, कोई बात नहीं। करोड़ों रुपए उसने लगाए, इंजॉय कौन कर रहा है उसमें? किराएदार। कोई बात नहीं, लाइफ को एंजॉय करो। इतनी पागलपना है, मैं तो, मुझे बहुत गुस्सा आता है जब कोई आके कहते हैं मुफ्ती साहब अपना घर अपना ही होता है और काश मेरा जाति घर होता। मैंने कहा क्यों, फट्टे पे नहीं लेटेगा अगर तेरा जाति घर होगा तो? जाति घरों से क्या जनाजे नहीं उठते? नहीं मुफ्ती साहब किराएदार की टेंशन है। भाई साहब जाति घर की टेंशन उससे बड़ी है, तू बनाने में कितना टाइम लगेगा? बहुत पैसा दिया तो बना लो भाई। जिनको बहुत पैसा है वो तो फिर टेंशन भी नहीं होती ना उनको, वो फिर मेरे पास थोड़ी आएगा रोएगा, हाय मुफ्ती साहब जाति घर नहीं। ये तो गरीबों के मसले है ना, मैं गरीबों को खिताब कर रहा हूं, गरीबों तुम्हें खिताब, आप नहीं, आपके अलावा जो गरीब है उनको खिताब कर रहा हूं। जब एक साहब ने मुझे कहा मुफ्ती साहब आप कह रहे हो जाति घर नहीं, अब गरीब आदमी के लिए किराया देना कितना मुश्किल है। मैंने कहा यार आपके मेंटल लेवल को सलाम है, बेचारे गरीब के लिए किराया देना मुश्किल है, करोड़ों रुपए का जाति घर खरीदना आसान है। जिसके लिए किराया देना मुश्किल है हम उसको तरगीब दे रहे हैं जाति घर होना चाहिए, वो डिप्रेशन से नहीं मरेगा तो और क्या होगा, मर रहे हैं खाली, ये हवाई बात नहीं है। सारी जिंदगी मेहनत कर करके 60 साल में जाके अपना घर बनाते हैं, अपना घर अपना ही होता। भाई साहब अब आपके लुढ़कने का टाइम आगे है, अब कब्रिस्तान में बना लेते घर, अब तो खत्म। यहरमु बनु आदम व यशब फीहि सनतान, यह हदीस पढ़ता हूं बड़ा मजा आता है मुझे, बहुत फायदा हुआ है इस हदीस से भाई। फायदा इस सेंस में कि मैं भी तो 40 साल से ज्यादा हो गया ना, तो अब मैं हदीस सोचता रहता हूं, भाई तू तो नहीं कहीं इधर को जा रहा। तभी मैं ना जामिया के करीब मैंने अपने बच्चों को शिफ्ट किया एक जगह, तो उसके साथ ही कब्रिस्तान है, तो मैं वहां कब्रिस्तान पे खड़ा होकर बहुत दफा देखता हूं, बेटा आना थोड़े दिन में। मैंने कहा कब्रिस्तान के करीब घरों से यहीं से पट्टे से निकाला, यहीं पार्सल कर दिया, खत्म। इतनी सी बात है, तब क्या मेरी ईंट, मेरा पंखा, मेरी दीवार, मेरा वॉशरूम, लोग खुश हो रहे थे मतलब ये मेरा वॉशरूम देखिए आप। एक तो नेमत के तौर पे बयान कर रहा है, ठीक है, इतना ज्यादा इस पे इतराना, मेरा वॉशरूम, तो मैं उनसे कहता हूं ये मेरे किराएदार का वॉशरूम देख, बनाया उसने करोड़ों रुपए लगा के, इस्तेमाल कौन कर रहा है फ्री फोकट में, सिर्फ महीने का इतना किराया देता हूं, सोता भी हूं, बच्चे भी मेरे पूरे 18 इसी स्टाइल में पैदा हुए हैं इन्हीं घरों में, ठीक है ना। और अल्लाह भला करे आपका। अच्छा किराएदार भी बहुत लिचड़ होते हैं। किराएदार पता है क्या करता है, कोई जरूरी खर्चा भी हो ना घर में वो भी नहीं करेगा कि हमारा अपना घर थोड़ी है, इतना भी लिचड़पन ठीक, कमबख्त तो रह तो खुद ही रहे हो ना। अगर वो मालिक मकान कंजूस है, वो नई दीवार उखड़ी हुई कलर कर रहा, तू दो डब्बे ला के यहां खुद ही कर ले यार। तू बाज लोगों के घरों में जाओ, भंगी खाना बना हुआ है घर उनका। मैं कहता हूं क्यों नहीं बनाते इसको, कहते हैं हमारा अपना घर थोड़ी है। अबे तू 10 साल से रह रहा है, तो वो अगर लिचड़ है तो तू रह तो तू ही रहा है ना। एक कील ठोक दे यार यहां पे, घड़ी लगा दे, कील का खर्चा नहीं उठाएंगे कि हमारा घर थोड़ी है। तो तभी तो मुझे फिर अफसोस होता है यार, ये दुनिया मुसाफिर खाना थोड़ी समझ रहे इसको। इतनी पैसे से मोहब्बत, पैसा असल है, किसी और के घर पे भी अगर आप पैसा लगा के फायदा खुद उठा रहे हो तो लगा दिया करो, इसमें इतनी टेंशन मत लिया करो, कोई ज्यादा टेंशन की, वो अगर वो लिचड़पन दिखा रहा है वो नहीं कर रहा तो रह तो तुम ही रहे हो ना। तो मैंने अपने घरों पे बहुत खर्चा किया किराए पे रहते हुए, खुद लगाया मैंने, बहुत दफा किया है यार वो नहीं कर रहे तो चलो हम कर देते हैं, रहना हम नहीं है। तो पूरे पूरे रिपेयर किए मैंने घर अपने, हालांकि किराए के घर हैं। फिर मालिक मकान को जब वीडियो भेजी, मालिक भाई ये तो तुम्हें बड़ा लग्जरी बना दिया, बड़ा थैंक यू। उसको डर था ऐसा तो नहीं है वापसी पे ये उतारते हुए लेके जाएंगे सब चीजें, उसको मैंने तसल्ली दी नहीं भाई ऐसा नहीं है, ये आप ही का है, हमको दरवाजा खिड़की यहां से निकाल के नहीं लेके जाएंगे, ये खिड़की भी आप ही की है, पक्की ठक्की आपकी हो गई। ये भी बड़ा लिचड़पन है ना, 10 साल के बाद आप गुलजर खाली कर रहे हो, खिड़कियां दरवाजे मैंने लगाए थे तो मैं लेके जा रहा हूं। तो मेरे भाई मैं ज्यादा शो मारना मकसद नहीं है, मेरे भाई मैं बार बार जो इन चीजों पे इतना बयान करता हूं, दुनिया की मोहब्बत खत्म करो, अल्लाह को दुनिया की मोहब्बत दुनिया मुर्दार की मोहब्बत है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आपकी देखो मोटिवेशन कैसी थी, आप सल्लल्लाहु अलैहि वसल्लम एक दफा कचरे के ढेर से गुजरे, एक बकरी का मरा हुआ बच्चा पड़ा हुआ है, नबी ने फरमाया बताओ तुम में से कौन इसको इतने दिरहम में खरीदेगा। सहाबा ने कहा या रसूलल्लाह ये तो बदबूदार चीज है कौन खरीदेगा। आपने फरमाया अल्लाह की नजर में दुनिया की हैसियत इससे भी कम है, जिस पे हम इतना डिप्रेशन इतनी टेंशन में जा रहे होते हैं, अल्लाह की नजर में इतनी भी वैल्यू नहीं है, क्यों खत्म होने वाली है, थोड़े दिन में फट्टे पे लेटना है और उठा के लोग कब्र में करवट के बल लिटा के आएंगे, 3 दिन तक कुल स्वयं वोयम 2-4 चीजें होंगी, उसके बाद किस्सा खत्म, करोड़ों अरबों रुपए फूंक दिए, इंजॉय कौन करेगा, बाद वाले। तो वो भी नहीं करते, वो भी बेशबाश के खा जाते हैं, फिर वो अपने बच्चों के लिए बनाने की फिक्र करते हैं। तो हालांकि आपके अब्बा ने आपके लिए बनाया था तो रह लेते ना उसमें, अब आप अपने बच्चों के लिए बना रहे हो, फिर वो अपने बच्चों के लिए बना रहे हैं, आपके लिए किसने बनाया। फिर एक साहब ने मुझे कहा ना कि आप अपने जाति, बहुत पुरानी बात है 10 साल पहले की, आप अपना जाति घर क्यों नहीं बनाते। मैंने कहा मेरी इतनी बचत ही नहीं है कि मैं इतने टेंशन लूं, तो मैं खाना पीने में बहुत हाथ मुझे महदूद करना पड़ेगा, बच्चों की स्कूल की फीसें भी। तो उन्होंने कहा अपने बच्चों के लिए टेंशन ले। मैंने कहा मेरे वालिद साहब ने मेरे लिए घर बनाया था ताकि मुझे टेंशन ना हो, अब मैं फौरन टेंशन लेना शुरू कर दूं अपने बच्चों की तो वालिद साहब का मकसद फौत हो जाएगा। उनका मकसद था मुझे टेंशन से बचाना ना, तो मैं अपने बच्चों से ज्यादा अपने वालिद के बच्चों की फिक्र करता हूं। बहुत गहरी बात है, नहीं समझ में आई। अगर मैं अपने बच्चों की टेंशन लेके घर मुसल्लत कर लूं तो मैं टेंशन में आ गया ना, जबकि मेरे वालिद साहब मुझे घर बना के गए ताकि मैं टेंशन से निकलूं। तो मैंने कहा मैं अपने बच्चों से ज्यादा अपने वालिद साहब के बच्चे की फिक्र करता हूं। अपने बाप से मुझे मोहब्बत है, मेरे बाप की रूह को तकलीफ होगी, वो कहेगा मैंने, मेरे अब्बा कहेंगे कि मैंने इतनी टेंशन लेके इसके लिए घर बनाया ताकि इसको टेंशन ना हो, लेकिन इसको तो मुझसे भी बड़ी टेंशन हो गई, 18 की टेंशन हो गई इसको तो, कि सबके लिए घर बनाना है, क्या ख्याल है। तो अब्बा कहेंगे मेरा पैसा जाया हो गया ना। मैंने कहा मुझे अपनी नहीं, मुझे अपने अब्बा की बड़ी फिक्र है, मैं अब्बा का पैसा जाया नहीं होने। बहुत मेंटल लेवल से ऊपर की बातें हैं, लेकिन मेरे भाई पैदा कर लो अपने अंदर दुनिया से। मैं दुनिया कमाने से मना कर रहा होता तो फिर आप कहते हैं मुफ्ती साहब की बातें हमारी समझ में नहीं, कमाने से कोई नहीं मना कर रहा, दिल में जगह मत दो, कब्रिस्तान जाया करो, जियारत किया करो, जब घर बनाओ ना ये मेरी टाइल है ये मेरा नलका, कब्रिस्तान जाओ बोला आना कहाँ है, आना इधर ही है, थोड़े दिन में खत्म। इससे वक्ती टेंशन बढ़ेगी लेकिन बड़ी बड़ी टेंशन है खत्म, बड़ी बड़ी टेंशन है खत्म। तो हदीस जल्दी से मुकम्मल कर लूं, फरमाया जअलल्लाहु इनाहु फी कल्बी वजा, हाँ जअलल्लाहु फकरहु बैन आइनैही वफर्रक अलैहि शमला वलम यातीहि मिनद दुनिया इल्ला मा कुद्दिर ला, फरमाया पूरी जोर लगा देगा दुनिया के पीछे मिलेगी उतनी जितनी अल्लाह ने मुकद्दर में लिखी हुई है। तो इसलिए मैं बार बार टेंशन पे बयान करता हूं बार बार, क्योंकि ये मजहब का टॉपिक है, ये डॉक्टरों का टॉपिक नहीं है, और टेंशन खत्म करने का इलाज भी इस्लाम के पास है, साइकेट्रिस्ट और साइकोलॉजिस्ट के पास नहीं है, समझते हो। क्योंकि जब तक दुनिया की मोहब्बत खत्म नहीं होगी ये टेंशन निकलेगी नहीं। अल्लाह समझने की अमल की तौफीक अता फरमाए। कुमा अलैना इल बलाग। आप क्या पूछ रहे थे? हाँ, ये इनका भाई का सवाल ये है कि कुरान में आता है हजरत अय्यूब अलैहिस्सलातु वस्सलाम से अल्लाह ने बीमारी में उनके अहलो अयाल छीन लिए, उनकी औलाद छीन ली, आतैनाहु अहलहु, अल्लाह फरमाते जब हमने उनको शिफा दी तो उनके घर वाले भी लौटा दिए, बीवी रह गई थी जिसने खिदमत की, बाकी सब औलाद की मौत वाकई हो गई थी, तो ये भी आजमाइश थी ना दूसरी बीमारी में। तो अल्लाह फरमाते जब हमने अय्यूब को अलैहिस्सलाम को आजमाया, जब हमने उनको शिफा दी, तो आतैनाहु अहलहु व मिसलहु माहुम रहमतम मिन्ना, हमने उनको उनकी औलाद भी दे दी और उस जैसी और भी दे दी, तो इससे पता चलता है कि अल्लाह ने उनकी औलाद को बज़ाहिर मालूम होता है। कोई सही हदीस इसकी तफसीर में नहीं मिलती, लेकिन कुरान के अल्फाज से भी और बाज रिवायात से भी, मुफस्सिरीन के अकवाल से भी, कि उस औलाद को अल्लाह ने दोबारा जिंदगी दी और उस जैसी औलाद मजीद दे दी का मतलब और बरकत दे दी औलाद में। तो ये आयत इस बात की भी दलील है कि बच्चे दो ही अच्छे, ये कॉन्सेप्ट ही गलत है। अल्लाह तो कह रहा है कि अय्यूब अलैहिस्सलाम को मैंने डबल औलाद दे दी, तो इसका मतलब औलाद अल्लाह की नेमत है। अगर उस वक्त फैमिली प्लानिंग वाले होते तो वो कहते हैं अल्लाह बेचारे अभी बीमारी से ठीक हुए हैं तो उन्हें डबल औलाद देके उनकी टेंशनें बढ़ा दी, तो अल्लाह कहेगा औलाद गिफ्ट है, औलाद टेंशन नहीं है। तभी तो कुरान कहता है या हबुली मैं यशाऊ इनासा, जिसको चाहता हूं बेटियां गिफ्ट में देता हूं। हिबा अरबी में गिफ्ट को कहते हैं। वया हबुली मैं यशाऊ जुकूर, जिसको चाहता हूं बेटे गिफ्ट में देता हूं। तो ये गिफ्ट है, गॉड गिफ्टेड होती है औलाद, समझता है नहीं समझे जाओ। क्या क्या थक गया, गला बैठ गया मेरा, बोला नहीं जा रहा मुझे, वही फिर वही दो बच्चों पर ही अटके में आके अटके रहो, अपनी बुढ़ापे को बर्बाद कर रहे हो। मुफ्ती साहब क्या नमाज में रुकू में सजदे में जाते वक्त शलवार ऊपर की तरफ खींचना कैसा है? पहले से खींच के रखो मेरे भाई, क्यों नमाज में हाथ भी लवाजा हिला रहे हो? पहले से फोल्ड करो, शलवार को ऊपर करो। मुफ्ती से बरेलवियों के प्रोग्राम में जाकर लंगर खाना कैसा है? ये बरेलवियों से पूछो, मुझसे नहीं पूछो। फिरका वाराना सवाल मत पूछा करो, फिरकों के नाम ले लेके फिरकों की आपस में आग मत लगाया करो। तुम लोग खुद पहले मौलवियों को लड़ाते हो कमबख्तों, फिर तमाशा देखते हो, शुर्रियां छोड़ते हो, फिर बोलते हो ये देखो देवबंदी बरेलवी के खिलाफ बोल रहा है, बरेलवी अहले हदीस के खिलाफ बोल रहा है। तो ये बोलने पर मजबूर कौन करता है? तुम लोग ही करते हो, मजे लेते हो तुम लोग, समझ रहे हो? मेरी बीवी प्रेग्नेंट थी, मैंने 3 तलाकें दे दी। मैंने डॉक्टर जाकिर नाइक का बयान सुना जिसमें उन्होंने कहा कि बगैर हलाले के दोबारा निकाह हो सकता है, इस बारे में दीन इस्लाम क्या कहता है, क्या दोबारा रुजू हो सकता है? इस्लाम साफ तौर पे कहता है कि 3 तलाकों के बाद रुजू नहीं हो सकता। डॉक्टर जाकिर नाइक साहब को बहुत बड़ा मुगालता हुआ है और ये उनके पुराने बयान हैं, अब वो 3 तलाक पर ये बात नहीं करते। मेरी उनसे मलेशिया में बात हुई, मैंने 3 तलाक के मौजू पर भी उनसे बात की। मैंने कहा 3 तलाकों पर तो इजमा है, कुरान भी कहता है 3 तलाकें 3 होती हैं, कुरान में कोई फर्क नहीं है कि इकट्ठी दी हो या अलग अलग दी हो। 28वें पारे में अल्लाह ने सूरत तलाक में बताया कि इकट्ठी 3 तलाकें मत दिया करो, शायद अल्लाह रुजू की कोई सूरत पैदा कर दे। तो अल्लाह मना इसीलिए कर रहा है कि हो जाती है, अल्लाह बता रहा है कि रुजू की सूरत बाकी रखो, 3 तलाकें इकट्ठी ना दिया करो। तो इसका मतलब दोगे तो रुजू नहीं रहेगा ना। फिर वमई तकिल्लाह यजअ अल्लाह मखरजा, अल्लाह ने फरमाया जो अल्लाह के बताए हुए तरीके के मुताबिक तलाक देगा मुसीबत से निकलने का रास्ता रहेगा, जो शरीयत के खिलाफ देगा मुसीबत से निकलने का रास्ता नहीं रहेगा। इतनी वाज़े कुरान की आयतें हैं। फिर अब्दुल्ला बिन अब्बास, अब्दुल्ला बिन मसूद, हजरत अली, हजरत उमर, हजरत उस्मान और बहुत सारे सहाबा, जिससे भी जब भी पूछा गया कि इकट्ठी 3 तलाकें कितनी होती हैं, सबने एक ही जवाब दिया कि 3 होती हैं, जब भी पूछा गया। और दलील में कुरान की आयत पढ़ी उन्होंने, इतना मजबूत इजमा। अब हो क्या रहा है, जब मेरा ये क्लिप चलता है तो अहले हदीस उलमा क्या करते हैं, देवबंदियों के हवाले ले आते हैं कि ये इजमाई मसला नहीं है, असल में फला आलिम देवबंद ने लिखा है कि इसमें इख्तलाफ है, फला ने लिखा है इसमें इख्तलाफ है। देखें आपसे बात कुरान और हदीस की और सहाबा की हो रही है और आप रेफरेंसेस किसके दे रहे हैं, देवबंदियों के, तो ये जुल्म है या नहीं है? क्या आपने कलमा देवबंद उलमा देवबंद का पढ़ा हुआ है? लोग कहते हैं हमने तो नहीं, वो कहते हैं हमने नहीं पढ़ा, लेकिन आप तो उलमा देवबंद को मानते हो। बिल्कुल नहीं मानते हम, कुरान और सुन्नत के खिलाफ उलमा देवबंद के कौल को हम बिल्कुल भी नहीं मानते। अगर कोई देवबंद का आलिम कुरान और सुन्नत के खिलाफ बात करेगा दीवार पे उठा के फेंक देंगे हम उसको, ठीक है ना, उसके कॉल को, उसको नहीं, उनको तो वही रहने देंगे। तो आप हमें देवबंदियों के रेफरेंसेस बोलो मत दिया करो। सारी दुनिया के सारे देवबंदी उलमा मिलके भी कहते हैं ना 3 तलाक 1 होती है। मेरे शेख कहें, मेरे पीर और मुर्शिद कहें, हम कहें भाई आप अल्लाह के कानून को चेंज नहीं कर सकते। देवबंदी होने का मतलब ये नहीं कि हमने देवबंदियों का कलमा पढ़ लिया है। अव्वल तो देवबंदी ऐसा कहते नहीं है, लेकिन किसी ने कहा भी हो, मैं तो मिसाल दे रहा हूं, फौरन वो ले आते हैं फलाने देवबंदी ने लिखा, ते फलाने देवबंदी ने लिखा। भाई लिखने पर गवर्नमेंट की तरफ से कोई पाबंदी नहीं है, उसकी दलील क्या दी है? दलील कोई भी नहीं है। बाद मोतदिल अहले हदीस आलिम है, बड़े मोतदिल है, जब उनकी मैं क्लिप सुनता हूं मुझे बहुत अफसोस होता है। यार हम आपसे सवाल क्या कर रहे हैं, आप जवाब, सवाल गंदम के बारे में हो रहा है, जवाब में आप चना पेश कर रहे हो हमारे सामने। सहाबी से दिखाओ ना यार, मैंने तो यहां तक दावा किया है किसी सहाबी से ज़ईफ हदीस दिखा दो जिसमें इकट्ठी तीन को एक कहा उन्होंने, ज़ईफ भी नहीं है। सहाबा को दीन समझ में नहीं आया, तो वही हदीस बस इनके पास है कि नबी के दौर में तीन तलाकें एक होती थी। उसका कारी खलील रहमान साहब जो है ना, खलील रहमान नाम है ना उनको जो टीवी में आते थे, खलील रहमान साहब, नाम मैं इसलिए ले रहा हूं कि उन्होंने मेरा नाम लेके बहुत बदतमीजी से रद्द किया, वरना मैं उनका कभी नाम नहीं लेता, हमेशा एहतराम से बात करता था। अभी उनका एक क्लिप आया है मेरे इस क्लिप के साथ, वो उनका क्लिप चला देना कोई, मुझे नहीं पता वो क्लिप कहां गया, मैंने खुद सुना है। मेरे पे बड़ा तंज मार रहे हैं उन्होंने कि इस मुफ्ती को शादियों के अलावा कुछ नहीं आता, इनको चाहिए सिर्फ शादियों पे बयान किया करें। जब ये उलमा का तर्ज अमल होता है ना ऐसे तंजिया, तो ये इसका मतलब होता है अब आप अपनी इज्जत खुद ही नहीं कराना चाहते, आप अपनी इज्जत खुद ही नहीं कराना चाहते। तो मेरा कारी खलील साहब से सवाल है कि आपको तो शादियों के अलावा बहुत कुछ आता है ना, आपने बयान में कहा कि किस्तों का कारोबार हराम है, उस पर हदीस पेश की, हदीस का मतलब भी गलत बयान किया आपने, पीछे से किसी ने आपके कान में कहा कि इब्ने तैमिया रहमतुल्लाह ने तो इजमा नकल किया कि किस्ते का कारोबार हलाल है, तो इन्होंने जवाब में पता है क्या क्या है, जवाब में कहा है कारी खलील रहमान साहब ने कि कुरान और सुन्नत के खिलाफ इजमा मोतबर नहीं है। इसका मतलब यह हुआ कि आपने ये फर्ज कर लिया कि कुरान और सुन्नत के खिलाफ भी इजमा हो सकता है, हालांकि हदीस में आता है कि मेरी उम्मत गुमराही पे कभी जमा नहीं होगी, कुरान और सुन्नत के खिलाफ तो इजमा हो ही नहीं सकता। इसका मतलब कि उम्मत गुमराही पे जमा हो गई, कुरान और सुन्नत छोड़ दिया, तो भाई साहब आप कुरान और सुन्नत की जो तशरीह कर रहे हो ना, इजमा ने उस तशरीह को कलदम करार दे दिया है, इसलिए आप जो हदीस का मतलब बयान कर रहे हो इजमा से पता चला इजमा ठीक है, आप गलत हो। किस्तों के कारोबार के बारे में ये बात कही, फिर कहा कि औरत को भी हर वक्त खुला का हक हासिल है, खुला का राइट हासिल है, उससे अगर आपकी ये मुराद है कि वो यकतरफा खुला, तो उससे इंजीनियर के खिलाफ जो मैंने क्लिप रिकॉर्ड करवाया आप सुन लें। फिर आपने टीवी में लाखों लोग वो चैनल देख रहे हैं, किसी ने पूछा इकट्ठी तीन तलाकें कितनी होती हैं, आपने कहा एक, किसी ने पूछा दलील क्या है, आपने कहा सही मुस्लिम की हदीस है। ये लोग ना मेरे क्लिप में ये चला देंगे सारी, अब मेरे पास तो टाइम नहीं है ना, लोग चला देंगे कारी खलील साहब का ना ये क्लिप लगा के, उनके रेफरेंसेस मिल जाएंगे आपको। तो किसी ने पूछा कि क्या दलील है, तो मोहतरम ने कहा कि नबी सही मुस्लिम में आता है, हजरत अब्दुल्ला बिन अब्बास कहते हैं नबी के दौर में इकट्ठी तीन तलाकें एक समझी जाती थी। मेरा कारी साहब से सवाल है कि हजरत मुझे तो सिर्फ शादियां आती हैं, आपको शादियों के अलावा बहुत कुछ आता है ना, तो आप से मेरा मुतालबा है कि सही मुस्लिम में अगर कोई एक ऐसी हदीस दिखा दें जिसमें आता हो कि नबी के दौर में इकट्ठी तीन तलाकें एक होती थी, तो जो सजा आप देना चाहें ना मैं उसके लिए तैयार हूं। ऐसी कोई हदीस इस कायनात में मौजूद नहीं है। इकट्ठी का लफ्ज आपने क्यों लगाया अपनी तरफ से जबकि ये हदीस में ये अल्फाज मौजूद नहीं, क्यों लगाया आपने? आप कह सकते हो मैंने तशरी में लगाया है, तो फिर नबी की तरफ मंसूब क्यों कर रहे हो उस तशरी को? आप बोलो हदीस में यह है कि नबी के दौर में तीन तलाकें एक होती थी, इकट्ठी और अलग अलग नहीं है, ये मैं अपनी तरफ से तशरी कर रहा हूं कि इकट्ठी। आपने अपनी तशरी को पैगंबर के खाते में क्यों डाला है सल्लल्लाहु अलैहि वसल्लम? ये जुल्म है या नहीं है? लोग तो ये समझेंगे नबी के दौर में इकट्ठी तीन एक होती थी और मौलवियों ने इकट्ठी तीन को तीन कर दिया है। तर्जमा तो आप वही करो ना जो हदीस में बनता है, फिर आप उसमें एडिशन करो भाई फलानी दलील की वजह से मैंने इकट्ठी का लफ्ज बढ़ाया, तो आपने इकट्ठी का लफ्ज कैसे? हदीस में आता है अलल इतलाक नबी के दौर में तीन तलाकें एक होती थी, हजरत उमर ने क्या नाफिज कर दिया तीन को तीन। इसका जवाब यह कि ऐसी ही हदीस मुता के बारे में भी है। जाबिर बिन अब्दुल्ला कहते हैं नबी के दौर में हम मुता किया करते थे, अबू बकर के दौर में मुता किया करते थे, उमर ने क्या किया मुता पर पाबंदी लगा दी। तो हम कहते हैं जो इसका जवाब है वही उसका जवाब। क्या जवाब है इसका? भाई मुता के नबी किया है, नबी के ऑर्डर से नहीं किया मुता किसी ने, माज अल्लाह हराम हो गया था पहले ही, बहुत से लोगों को इल्म नहीं था इसलिए उन्होंने किया, उनको नहीं पता था हराम है। ऐसे ही सही हदीस से यह बात साबित है कि जमाने जाहिलियत में जब कोई इकट्ठी तलाकें देता था चाहे एक या दसियों तलाकें दे दे वो एक ही समझी जाती थी। तो जब कुरान की आयतें नाजिल हुई तलाक मर्रतान, कुरान ने इस हुक्म को मनसूख कर दिया, जैसे मुता को मनसूख किया गया इस हुक्म को भी मनसूख किया गया, ऐन मुमकिन है बहुत से सहाबा को मालूम ना हो तो वो इकट्ठी तीन को तीन समझते रहे हो। अगर आप ये हदीस की ये तशरीह नहीं करते तो कारी खलील साहब मेरे टूटा पॉइंट सवाल का जवाब दो, दाएं बाएं घुमाना नहीं बात को, ये लोग घुमाते बहुत हैं। इसका मतलब फिर ये हुआ कि हजरत उमर ने अल्लाह के हलाल को हराम किया है, फिर समझते हो? کہ نبی کے حکم پہ معاذ اللہ ایسا کوئی نہیں ہے. نبی کے حکم پہ, نبی کے دور میں تو تین طلاقیں کتنی ہوتی تھیں؟ تین ہوتی تھیں. یعنی آپ کی حدیث کے مطابق نبی کے دور میں تین طلاقیں کتنی ہوتی تھیں؟ ایک, مرد کو رجوع کا حق تھا. حضرت عمر نے سیاستن پابندی لگا دی تاکہ لوگ طلاقیں نہ دیں اور تین کو تین نافذ کیا. تو یہ سیاست ہے یا دین میں تحریف ہے؟ اس کا جواب چاہیے مجھے قاری خلیل رحمان صاحب سے, جو مجھے کہہ رہے ہیں کہ اس کو شادیوں کے علاوہ کچھ بھی نہیں آتا. قاری صاحب مجھے اس کا جواب چاہیے کہ یہ سیاست ہے یا دین میں تحریف ہے؟ بولو نا. ایک آدمی نے تین طلاقیں دی, اس کی بیوی حلال ہے, حضرت عمر نے کیا کیا؟ حرام. کیا خلیفہ کو ایسی سیاست جائز ہے؟ بولتے کیوں نہیں. اس سے بدترین دین میں تحریف کوئی ہو سکتی ہے؟ سارے صحابہ اس پہ خاموش ہوئے. تو آپ صاف صاف بول لو حضرت عمر نے دین میں تحریف کی ہے. شیعہ لوگ صاف طور پہ کہتے ہیں حضرت عمر نے تحریف کی ہے, یہی حدیث پیش کر کے. آپ آدھے شیعہ بن رہے ہو, آدھے سنی بن رہے ہو, بات وہی کر رہے ہو, نوالہ شیعوں سے لے رہے ہو آپ, لیکن آپ کہہ رہے ہو حضرت عمر کا سیاسی فیصلہ تھا یہ. ابے بھائی صاحب, یہ سیاسی فیصلے میں بیویاں حلال حرام نہیں ہوتی. سیاست میں یہ ہوتا ہے کہ سزا اتنی ہے تو بڑھا دی اس کی سزا, کوڑے زیادہ لگا دیے. تین طلاق پہ نبی کے دور میں سزا نہیں ملتی تھی, حضرت عمر نے سزا نافذ کی ہے, کوڑے لگائے, یہ سیاسی فیصلہ تھا. میری بیوی ہے اور پکڑا کسی اور کو دی بھائی سیاستن. قرآن کہہ رہے طلاق نہیں ہوئی ہے اور حضرت عمر کہہ رہے سیاستن ہو گئی ہے, تو طلاق میں سیاست نہیں چلتی ہے. اہل حدیث سے میں یہ سوال کر رہا ہوں لیکن اس کا جواب نہیں آتا. جواب پتہ کیا ہوتا ہے؟ مفتی کفایت اللہ صاحب دہلوی رحمۃ اللہ نے لکھا ہے کہ تین طلاقیں میں اہل حدیث سے اختلاف ہے ہمارا, یہ بھی اختلافی مسئلہ ہے. فلاں نے یہ لکھا, لکھنے پر گورنمنٹ کی طرف سے کوئی پابندی نہیں ہے. تو آپ آئندہ بات کرتے ہوئے احتیاط کریں. آپ تو طلاق کے مسئلوں میں, میں تو بار بار کہتا ہوں اہل حدیث لوگ بہت دو نمبریاں کرتے ہیں. اور فرض کر لو یہ اجماعی مسئلہ نہیں ہے, دلیل کے لحاظ سے تو پھر بھی کون سا مضبوط ہے؟ تین تین ہوتی ہیں, تو آپ دلیلوں کو کیوں چھوڑ رہے ہو بھائی؟ تو نہ خلا کے مسئلے پہ آپ کے پاس کوئی دلیل ہے, نہ قسطوں کے کاروبار کے مسئلے پر. آپ نے حدیث کا ترجمہ بھی غلط کیا. اور تیسری, اجماع جب ابن تیمیہ کا اجماع نقل کیا پیچھے سے کسی کان میں کہا کہ ابن تیمیہ کہتے ہیں کہ اجماع اس پر, تو فوراً بدل دیا کہ وہ جو ہے نا قرآن و سنت کے خلاف اجماع. قرآن و سنت کے خلاف اجماع ہو ہی نہیں سکتا بھائی صاحب. تو اگر اجماع ہو گیا ہے تو اجماع کو اس لیے لیا جائے گا کہ وہ قرآن و سنت کو منسوخ سمجھا جائے گا یا اس کی کوئی دوسرا مطلب بیان کیا جائے گا. تو یہ تو پھر آپ تو دین کا سارا حلیہ ہی بیڑا غرق ہو جائے گا اس طریقے سے. تو اس لیے ہیں کباب کے کچھ نظر آتے ہیں. کچھ تین طلاق کے مسئلے میں اہل حدیث کے بعد ککھ بھی نہیں ہے, سمجھ رہے ہو؟ اور یہ جو لوگ کہتے ہیں نبی نے حضرت رکانہ کی حدیث پیش کرتے ہیں, قاری خلیل نے ٹی وی میں یہ بھی حدیث پیش کی حضرت رکانہ کی, اس میں کہ نبی نے ایک مجلس میں کہا تھا کہ وہ انہوں نے صحابی نے ایک مجلس میں دی تھی تو آپ نے فرمایا وہ ایک ہوئی ہے. تو ہو سکتا ہے وہ یہ حدیث بیان کر دیں. لنگڑی لولی سند ہے اس حدیث کی, لنگڑی لولی سند ہے, کسی نے بھی اس سے استدلال نہیں کیا ہے. صحیح ہے نا؟ سب معتزلہ نے کہا ایسا نہیں ہے. جو صحیح سند سے ثابت ہے وہ آپ کے خلاف جاری ہے. وہ حدیث صحیح سند وہ ہے جو امام شافی نے اپنی مسند میں ذکر کی ہے. اس میں آتا ہے کہ انہوں نے ایک طلاق دیکھی تھی, تاکید کی نیت سے اس لفظ کو تین دفعہ دہرایا تھا. تو نبی نے ان سے پوچھا تھا کہ تمہاری نیت ایک کی تھی؟ انہوں نے فرمایا ہاں. فرمایا قسم اٹھا سکتے ہو؟ فرمایا ہاں قسم اٹھا سکتا ہوں. قسم اٹھایا ہے تو وہ تھی, جیسے ہم کہتے ہیں نا سانپ سانپ سانپ, ایک ہوتا ہے لیکن اس کو دہراتے تین دفعہ ہیں. تو اس پہ قسم اسی وجہ سے نبی نے اٹھوائی ہے کہ بھائی تین دفعہ دیے تو وہ اصل جو صحیح سند ہے وہ چھوڑ جاتے ہیں اور جو مجہول راویوں کی سند ہے اس کو ذکر کرتے ہیں یہ لوگ. تو اس لیے بہت بہت الٹ پٹانگ کی ہے اس میں اہل حدیث لوگوں نے. اللہ ان کو ہدایت دے. پھر بات بھی نہیں سنتے, بیٹھتے بھی نہیں ہیں. میرے ایک دوست ہیں اہل حدیث, میں نے ان کو کلپ بھیجا اپنا تین طلاق پر نا, میرا یوٹیوب پہ ہے, ریکارڈ کروایا میں نے باقاعدہ پورے ریفرنسز کے ساتھ, دلائل کے ساتھ. میں نے کہا یار آپ اپنے حدیث علماء کو بولو کہ یہ سن کے کائنڈلی ایک دفعہ سنیں, ہمارا مقصد کوئی کسی پہ طنز نہیں ہے, آپ اس کو سنیں, آپ کیوں فتوے دے دے کے حلال کو حرام کر رہے ہیں؟ تو انہوں نے کہا میں نے اہل حدیث علماء کو دیا, وہ کہتے ہیں چھوڑو یار یہ اختلافی مسئلہ, یہ حل ہونے والا نہیں ہے. کمال ہے یار, آپ تو محقق ہیں, آپ تو مقلد ہیں ہی نہیں. تو محقق کا کام ہوتا ہے تمام پیرایوں سے تحقیق کرنا نا, تو اب کیوں نہیں کر رہے آپ تحقیق؟ تو ادھوری تحقیق نہیں ہوتی بھائی صاحب. بھائی صاحب سمجھ رہے ہو؟ اچھا بھائی, تو دا پوائنٹ بات تین طلاق کے مسئلے میں. قرآن میں کہاں لکھا ہے اکٹھی تین ایک ہوتی ہیں؟ نمبر ایک, کسی ایک صحابی سے دکھا دو کہ اکٹھی تین ایک ہوتی. اگر یہ دکھائیں گے نا تو مجھ سے مطلب پوچھ لینا, ترجمے میں ڈنڈیاں ماری جا رہی ہوتی ہیں بعض دفعہ. بعض ہو سکتا ہے دکھا دے کوئی, مجھ سے مطلب پوچھ لے, میں بتا دوں گا یہ ترجمہ غلط ہو رہا ہے. سمجھتے ہو؟ ایک نے مجھ سے کہا کہ حضرت عمر کو آخر وقت میں ندامت ہوئی تھی کہ میں نے تین کو تین نافذ کیوں کر دیا. میں نے کہا کہاں ہے؟ اس نے حدیث دکھائی. میں نے کہا ترجمہ کر اس کا بھائی. ترجمے میں ایسا کوئی لفظ تھا ہی نہیں, کچھ بھی نہیں تھا ایسا. اور میں نے کہا اگر حضرت عمر کو ندامت ہوئی ہوتی وصیت کر جاتے بھائی میں نے غلط قانون بنا گیا ہوں, اس کو کائنڈلی فوراً کیا کر دو, چینج کر دو. تو ڈاکٹر ذاکر نائک سے میری ملیشیا میں اس پہ بات ہوئی, انہوں نے کہا میری پہلے تحقیق ناقص تھی, اب میں نے مزید تحقیق کی ہے, تو اس کے بعد انہوں نے اس مسئلے میں خاموشی اختیار کر لی ہے. تو ڈاکٹر ذاکر نائک کو کوئی پرانی کلپ چلا رہا ہے نا کہ تین طلاقیں ایک ہوتی ہیں, اب وہ نہیں چلا سکتا. اب اگر آپ ڈاکٹر ذاکر نائک سے پوچھو گے وہ اس مسئلے میں خاموشی اختیار کریں گے. سمجھتے ہو گے نہیں سمجھتے؟ وہ خاموشی اختیار کریں گے بھائی. یا تو یہ بول دیں گے علماء کا اختلاف ہے اس میں, ٹھیک ہے, اس وقت کے علماء کا, صحابہ کا نہیں. صحابہ کا کوئی اختلاف نہیں ہے, صحابہ سب اس میں ایک ہی اس پر ہے کہ تین تین ہوتی ہیں. اور آپ فرض کرو نبی کے دور میں تین ایک ہوتی تھی, فرض کر لو. تو جب حضرت عمر کے نے فیصلہ کیا امیر المومنین, سب نے مان لیا اور نبی نے حکم بھی دیا کہ سنت خلفائے راشدین کی سنت کو فالو کرو, تو آپ کو ڈیڑھ اینٹ کی مسجد بنانے کا کیا ضرورت ہے پھر؟ تو لیکن حقیقت یہ ہے کہ حضرت عمر کا سیاسی فیصلہ تھا ہی نہیں, وہ شریعت کا حکم تھا جو نافذ کیا حضرت عمر نے. اس لیے میں بار بار کہتا ہوں تین طلاقیں دے دی ہیں تو اہل حدیث کے فتوے سے بیوی حلال نہیں ہوگی. ایک نے مجھے کہا کہ حافظ صدیق سے آپ اس پہ مناظرہ کرو, آپ نہیں کر سکتے مناظرہ. وہ نہیں ہے صدیق حسن, وہ جو آئے تھے یہاں پہ, اس بیچارے کو پتا نہیں ہے حافظ صدیق سے ہمارا اصل مناظرہ تین طلاق پہ طے ہوا تھا. مجھے پتا تھا حافظ صدیق زہر کا پیالہ پی لے گا, تین طلاق پہ میرے سامنے کبھی بھی نہیں بیٹھے گا. میرا تین طلاق پہ بیان گیا, اس کے نیچے کسی نے کمنٹس کیے ہوئے حافظ صدیق کو بلا لو, آپ کو پتا دے گا وہ کیا ہے. حافظ صدیق کو 100 دفعہ بلا چکا ہوں میں, جو لوگ تھے نا اس کے ارد گرد ان سے پوچھو آپ کے, اصل تو طے ہوا تھا تین طلاق پہ اور مجھے پتا تھا یہ بھاگے گا تین طلاق پہ, یہ زہر کا پیالہ پی لے گا کبھی نہیں بیٹھے گا میرے سامنے. اب تو تھریٹ ویسا ہی ہے نا, تین طلاق پہ زہر کا پیالہ پی لے گا میرے سامنے, اور اب بھی ہے بلا لو آپ, میں تیار ہوں بیٹھنے کے لیے. لیکن اس نے کیا کیا, اس نے دو نمبر ہی کی. حافظ صدیق نے, حافظ صدیق ہی نام ہے نا, کچھ اور کسی اور کو نہ رگڑے لگا دوں, وہ جو میرے سامنے پلر پہ آ کے بیٹھا تھا, بعض میں نام ہی بندے کا غلط لے رہا ہوتا ہوں میں, صدیق ہی ہے نا. ابھی جو اہل حدیث کے نہیں, وہ حافظ صدیق جو, وہ جو صدیق رضا, ہاں. تو اب بھی تیار ہوں, اب بلا لو. ہوا یہ تھا کہ میں نے ان کو بہت کہا, یہ فتویٰ دے رہے تھے تین ایک ہوتی. میں نے کہا یار یہ مت لوگوں کو حلال حرام میں فرق اللہ نے رکھا ہے, وہ نہیں تمہاری تحقیق نہیں ہے اس پہ. انہوں نے کہا نہیں. جب میں نے چیلنج کیا تو انہوں نے کہا نہیں اس پہ نہیں بات کروں گا میں. بھائی کیوں بات نہیں کرو گے؟ اگر آپ تو محقق ہو نا, آپ کے بقول تحقیق پوری کی ہوئی ہے نا آپ نے, تبھی تو فتویٰ دے رہے ہو آپ. آپ کسی کی تقلید کے تو قائل ہی نہیں ہو. انہوں نے کہا نہیں تقلید پر بات ہوگی. پھر میں نے بلایا کہ چلو پہلے تقلید پر پھر ہم تین طلاق پہ کریں گے. پھر میں نے بلایا کہ چلو تقلید پہ آپ ایسا کرو, آ کے ہمارے ساتھ شرطیں طے کرو, مناظرہ بعد میں کریں گے ہم, پہلے شرائط طے ہو جائیں. تو ان محترم نے شرائط کے بجائے نا کیمرہ لگا کے اسی وقت بحث شروع کر دی. اسی وجہ سے میں نے جہلم جانے میں اتنی احتیاطیں کی تھیں کہ پہلے شرائط طے ہوں, کیونکہ میں ایک دفعہ بھگتا ہوا تھا کہ یہ شرائط ورائط کے بغیر ہی بحث شروع کر دیں گے اور کیمرے لگا کے کیش کرانے کی کوشش کریں گے. یہ شرارت میں دیکھ چکا تھا. یہ چھوٹی غلطی نے مجھے بڑی غلطی سے بچایا ہے. تب میں اللہ نے اچھا ہوا مجھ سے غلطی کرا دی. پھر میں جب جہلم گیا تو پھر میں نے کہا بیٹا یہ جو شرطیں ہوں گی آن دا کیمرے میں ہوں گی, سب دیکھیں گے کیا کیا بات طے ہو رہی ہے, بند کمرے میں نہیں ہوگا یہ سب کچھ. تو یہ اسی وجہ سے یہ بھگتا ہوا تھا میں. تو حافظ صدیق کے بارے میں جس نے کمنٹ کیا نا, مفتی صاحب اس پہ تین طلاق میں بات نہیں کریں گے, حافظ صدیق سے پوچھو کہ مفتی صاحب نے آپ سے تین طلاق پر مناظرہ کرنا ہے. کنفرم ہے کہ اس رات حافظ صدیق کو نیند نہیں آئے گی, کنفرم ہے. کہے گا بھائی کچھ اور بات کر لے, یہ ٹاپک میرے سامنے نہ چھیڑ. باقی حافظ صدیق صاحب سے ہمارا ذاتی کوئی اختلاف نہیں ہے. میں مقصد میرا اہل حدیث حضرات سے یہ ہے کہ آپ تقلید نہیں کرتے, آپ کا دعویٰ ہے تو تحقیق تو پوری کرو نا میرے بھائی. پھر یہ تحقیق نہیں ہوتی کہ ادھر سے ایک حدیث لے لی. ایک حدیث لینے کو تحقیق تھوڑی کہتے ہیں. پراپر وے میں آپ اس کا مطالعہ کرو, صحابہ کے اقوال پڑھو, ان کی سندوں کی بحث میں جاؤ. کم سے کم 6-7 مہینے سال لگے گا ایک مسئلے کی تحقیق میں. تو بہت جا کے تب ہم تو کہتے ہیں یہ کام مجتہدین نے کر لیا ان کو فالو کر لو بس, کوئی اور کام کرو. لیکن آپ کو شوق ہے یہ کرنے کا تو پھر پراپر وے میں کرو. جہلم والی سرکار کی طرح مت کرو کہ عبداللہ بن عباس نے 2 نمازیں اکٹھی پڑھی ہیں. تو ہم کب منع کر رہے ہیں کہ اکٹھی نہیں پڑھی ہیں بھائی, اکٹھی پڑھی کیسے ہیں؟ ہم کہہ رہے ہیں ظہر کو اثر کے وقت میں اور اثر کو مقدم کر کے, یعنی اثر کے قریب پڑھا ہے ظہر کو. ان کے شاگرد بھی یہی کہہ رہے ہیں. آپ کہہ رہے ہو ظہر کو اثر میں قضا کر کے پڑھا ہے, تو یہ نہیں ہے بھائی صاحب. یہ آپ کا اپنا بنایا ہوا اجتہاد ہے اور یہ حنفیوں نے نہیں کہا, یہ ساری امت یہی کہہ رہی ہے جو میں کہہ رہا ہوں. جی جی ہاں حضرت عمر تو ذرا سی قرآن کی آیت سن کے پیچھے اڑ جاتے تھے. حضرت عمر نے مہر متعین کر دیا تھا, اس سے زیادہ مہر نہیں ہوگا. ایک عورت نے کہا آپ کو بھائی کون ہوتے ہیں, قرآن نے کہا جتنا بھی مہر ہو, فوراً رجوع کر لیا. مہر کا مسئلہ ہلکا تھا, بیوی کے حلال حرام ہونے کا مسئلہ بہت خطرناک ہے. وہ حضرت عمر نے کیسے چینج کر دیا اور سارے صحابہ خاموش ہیں, عورت بھی خاموش ہے کہ میرے شوہر نے غصے میں تین طلاقیں دے دی. تو اے عمر, عورتیں کہہ سکتی تھی نا آپ کون ہوتے ہیں مجھے اپنے شوہر پہ حرام کرنے والے, میرے بچے رول رہے ہیں, آپ نے کیسے اس کو حرام کر دیا. کوئی عورت بھی نہیں بول رہی, کوئی صحابی بھی نہیں بول رہے. تو اس کا سیدھا سیدھا مطلب یا تو معاذ اللہ عمر رضی اللہ عنہ خیانت کر رہے تھے, صحابہ نے خیانت کی جیسے کہ شیعہ لوگ کہتے ہیں, یا آپ غلط مطلب بیان کر رہے ہو حدیث کا. دونوں میں سے ایک بات ہے. اور شیعہ حضرات سے میں کہوں گا کہ اگر آپ حضرت عمر پہ الزام لگاتے ہو نا تین طلاق کا قانون حضرت عمر نے بنایا, انہوں نے خیانت کی, سیدنا علی سے صحیح سند سے ثابت ہے انہوں نے بھی تین طلاقوں کو تین قرار دیا ہے. تو اگر حضرت عمر معاذ اللہ تحریف کی تھی تو پھر سیدنا علی بھی اس زمرے میں آتے ہیں. ہم تو کہتے ہیں نہ عمر نے تحریف کی نہ سیدنا علی نے. آج لوگ تحریفیں کر رہے ہیں. اچھا میرے بھائی مفتی صاحب جو دن بھر نماز پڑھے گناہوں سے بچے اور رات میں جا کر شیطان کے بہکاوے میں آ کے, اب گناہ لکھا نہیں کرو گے یہ کرے, یوں بول دیا کرو شیطان کے بہکاوے میں آ کے گناہ کرے, پورا لکھا ہوا ہوتا ہے یہ کرے, منہ سے واضح نکل جاتا ہے یہ الفاظ. تو لوگ کہیں گے اچھا یہ بھی ہوتا ہے رات کے ٹائم پہ, بہت سے لوگوں کا کہیں گے یہ تمہیں پتہ ہی نہیں تھا. تو اس کے لیے کیا حکم ہے؟ توبہ ہے بھائی, اور کیا ہے. یہ نہیں کہ نماز روزے چھوڑ دے, توبہ کرے. توبہ یہ جو آج طور پہ نوجوانوں میں آج کل عام طور پہ گناہ ہے نا, ہینڈ پریکٹس کا گناہ, توبہ کرو پھر ہو جائے, پھر توبہ کرو پھر ہو جائے, پھر توبہ کرو. اور چھوڑنے کے لیے کیا کرو, اپنے لیے سزا متعین کرو اپنے اوپر. قسم نہ کھاؤ کہ اگر مجھ سے یہ ہوا تو مجھ پر لازم ہے. یہ نظر منتیں ہیں اور قسمیں بہت مسئلہ بن جاتی ہیں. پکا عزم کرو جب مجھ سے یہ گناہ ہوگا میں اتنے پیسے صدقہ کروں گا یا میں اتنے روزے رکھوں گا. یہ بہت اہم بات ہے, اس کو سنیں. اس سے فائدہ کیا ہوگا؟ اچھا شیطان پتہ ہے کیا کرتا ہے, آپ سے یہ گناہ ہوا آپ نے اگلے دن روزہ رکھا سزا کے طور پہ, یا کوئی صدقہ کر دیا. جو بہت زیادہ دھتی ہوتے ہیں ان کو تو ہم روزہ رکھنے سے منع کرتے ہیں, تو وہ روزے میں بھی یہ کر رہے ہوتے ہیں. پھر بجی بجی فلمیں ہیں بھائی مارکیٹ میں چل رہی ہیں, وہ روزے میں پھر روزہ بھی نہیں رکھ رہے ہوتے. روزے میں یہ کام تو اور زیادہ گناہ ہے, روزہ بھی گیا تمہارا. ان کو ہم کہتے ہیں صدقہ کرو پیسے. تو جب وہ پیسے صدقہ کرتے ہیں تو پھر ان سے گناہ ہوتا ہے. تو شیطان پتہ ہے کیا کرتا ہے, صدقہ کرنے سے کوئی فائدہ نہیں ہوا, نا یہ تمہاری بھول ہے, فائدہ ہوا ہے, ایک دم نہیں ہوگا. پھر اگر ہو گیا ہے صدقہ کرو, پھر ہو گیا ہے صدقہ کرو, توبہ بھی کرو صدقہ بھی کرو. ہوگا پتہ ہے کیا, کچھ دنوں میں یہ گناہ اگر دن میں چھ دفعہ ہو رہا تھا تو تین دفعہ ہو جائے گا, تین دفعہ ہو رہا تھا تو دو دفعہ ہو جائے گا, دو دفعہ ہو رہا تھا تو ایک دفعہ ہو جائے گا. اور بڑی بات یہ ہے کہ بالفرض گناہ نہیں بھی چھوٹ رہا تو جس پلڑے میں گناہ آ کے رکھے جا رہے ہیں نیکی کا پلڑا بھی تو بھاری ہو رہا ہے نا اسی حساب سے. نہیں آ رہی میرا خیال ہے بات. فرض کرو گناہ نہیں بھی چھوٹا, نہیں بھی چھوٹا, تو جہاں ترازو کے پلڑے میں گناہ آ رہے ہیں تو اللہ ظالم تھوڑی ہے کہ گناہوں کو تولے نیکیوں کا نہ تولے. وہ صدقے کی نیکی کو بھی تو دوسرے پلڑے میں لا کے رکھے گا. اور یہ میں گارنٹی سے کہتا ہوں, جو شخص اپنے لیے سزا متعین کرے گا اور اس سزا کی پابندی کرے گا, ڈرامے نہیں کرے گا کہ یار چونکہ اس سزا دینے کے بعد بھی گناہ چھوٹ تو رہا نہیں ہے کیا فائدہ ایسی سزا کا, تو نہیں دو سزا اپنے آپ کو. نا گناہ سو دفعہ ہو سو دفعہ سزا دو. تو میں گارنٹی سے کہہ رہا ہوں انشاءاللہ یہ گناہ اس سے دیر سے چھوٹے گا لیکن چھوٹ جائے گا. تو چند باتیں بتاؤں. پہلی بات, گناہ چھوٹے گا اس سے انشاءاللہ, نہیں چھوٹا کم ہو جائے گا. تو یہ بھی کم فائدہ ہے کیا بھائی, ایک بڑا چور ہے ایک چھوٹا چور ہے تو دونوں میں فرق ہے نا. چپل چوری کرتے ہوئے پکڑا جائے تو کیا کرو گے اس کے ساتھ؟ یہ تھوڑی کہ جیلوں میں ڈال دو گے اس کو اور وہ کون ہے یار نیب والے آ جائیں گے, ایسا تھوڑی ہوگا. اور ایک ہے کروڑوں روپے کی چوری کرنا, بطور مثال جو ابھی کیا مثال دوں سب کو بتائیے. تو اس سے پہلا فائدہ کیا ہوگا, کفارہ دینے سے جرمانہ دینے سے گناہ ایک نہ ایک دن انشاءاللہ چھوٹے گا. نمبر دو, نہیں بھی چھوٹا کم ہو جائے گا, یہ بھی بہت بڑا فائدہ ہے. نہیں بھی کم ہوا تو جتنی دفعہ گناہ ہو رہا ہے اتنی ترازو میں نیکیاں آ رہی ہیں, یہ فائدہ ہوگا. چوتھا فائدہ کیا ہوگا, مزید آگے نہیں جاؤ گے, بریک لگ جائے گی وہیں تک. ورنہ جو یہ کام کرتے ہیں نا وہ یہاں تک رکتے نہیں ہیں, हर गुना में ताकत है, अपने से बड़े गुना की तरफ खींचता है। जो लोग चरस पीते हैं थोड़े दिनों में छुट्टे भी वही लगाते हैं हीरोइन के, डायरेक्ट हीरोइन पे नहीं आ जाता इंसान। तो ये जो हैंड प्रैक्टिस करने वाले लोग हैं, आहिस्ता आहिस्ता जेना की तरफ भी कौन जाता है, यही लोग बढ़ते हैं, यही जेना की तरफ जाते हैं, लड़कियों से दोस्तियां। तो ये ब्रेक लग जाएगी इस सजा की वजह से, वहीं स्टॉप हो जाएगा, इससे आगे नहीं जाएगा। तो इसलिए ये काम किया करो, अगर कोई गुनाह हो जाता है ना, तौबा करो, रोको अपने आप को, शादी करो सबसे पहली बात तो ये, और सदका किया करो या रोजा रखा करो। रोजा वो रखे जो बहुत ज्यादा लत नहीं हो गई है, जिसको बहुत ज्यादा लत हो गई है ना जिस, तो वो भी रोजा रखने का फायदा नहीं होता। अच्छा मेरे भाई मुफ्ती साहब, अगर गुसल के दौरान पेशाब आ जाए, ये जो मैं साहिल में गुनगुना के बोलता हूँ ना, थकावट की वजह से बोलता हूँ, गला मेरा बहुत बैठ गया आज बोल बोल के, क्लास भी लेनी होती है मुझे सुबह को, फिर असर के बाद मुलाकातें, फिर रिकॉर्डिंग, फिर मगरिब से बोल ही जा रहा हूं मैं, तो गला है ना, अगर ये भी इंसान है तो इसलिए फिर मुझे सुर लगानी पड़ती है। मोदी साहब अगर गुसल के दौरान पेशाब आ जाए, कल गुसल के दौरान, अगर गुसल के दौरान पेशाब आ गया तो पेशाब कर लें आप, पूरा गुसल दोबारा नहीं करना पड़ेगा, जहां से गुसल रह गया वहीं से कंप्लीट कर लें, सही है। डॉक्टर इसरार ने कहा था कि डॉक्टर जाकिर नाइक को कि पाकिस्तान में दीनी इदारे आपको बहुत बोलेंगे लेकिन दीन नजर नहीं आएगा, इस पर जवाब दीजिए। डॉक्टर इसरार ने कहा था, तो इसका जवाब डॉक्टर इसरार साहब से ही पूछ लेना कयामत के दिन, इसका मतलब क्या था, जो बातें डॉक्टर इसरार की है मैं अपने खाते में क्यों डालूं भाई। मोइन अख्तर की बार बार मिसाल दे चुका हूं, अनवर मकसूद ने मोइन अख्तर से पूछा आपके मामू क्या करते हैं, उसने कहा मामू की बातें मामू से पूछें आप, ठीक है। मुफ्ती साहब हम जहां भी जॉब करें वहां खवातीन लाजमी होती हैं, उनके साथ खाना पीना भी होता है क्योंकि साथ काम करते हैं, और उन्हीं से बाहर किसी इवेंट में भी जाना होता है, वहां पर म्यूजिक होता है, उसकी तस्वीरें म्यूजिक भी होता है। भाई साहब आपको कारोबार की जरूरत से जहां भी जाना पड़े तो आप चले जाएं, वो म्यूजिक होगा तो आपको गुनाह नहीं मिलेगा। कोई इवेंट हो रहा है, कोई बिजनेस की कोई मीटिंग हो रही है, तो उसमें ये तो नहीं कि खातून है तो आप घर जाके बैठो तो बिजनेस तुम्हारा बाप, यानी मतलब कि बिजनेस कौन करेगा फिर, तो उसमें आप गुनाहगार नहीं होगे। ऑफिस में है, खाना साथ खाना पड़ रहा है, वो तो अब बैठना पड़ रहा है, लेकिन आप उनको देखे नहीं, उनसे बेतकल्लुफ ना हो। ऐसे मौकों पे कुरान पता है क्या कहता है, वल्लाहु यालमुल मुफ्सिदा मिनल मुस्लिह। ये ऐसे ही मौकों के लिए आयत नाजिल हुई है कि अल्लाह फसादी को और इस्लाह वाले को जानते हैं, अल्लाह दिलों के हालात को जानते हैं, कौन जरूरत की वजह से आंटी को सलाम कर रहा है और कौन फ्री होने के लिए कर रहा है। मुफ्ती साहब को भी बेवकूफ बनाया जा सकता है, अपनी बेगम को भी बेवकूफ बनाया जा सकता है, अल्लाह ताला दिलों के राजों को जानता है। यह आयत नाजिल हुई है यतीमों के बारे में, साहबा कहने लगे, साहबा परेशान थे कि हम यतीमों का माल जो हम एक ही बर्तन में खाते हैं, ऐसा ना हम दो निवाले ज्यादा खा लें तो यतीम का माल जाया ना हो जाए हमें, क्योंकि बहुत सख्त है ना। तो अल्लाह ने फरमाया कि अपने अपने साथ बिठा के खा लो इतदाल के साथ, तो नियत तुम्हारी ये नहीं हो कि मैं उसका माल खा लूं, नियत ये हो कि भाई अलग अलग हिसाब रखना मुश्किल है, बाकी दिलों के हाल कौन जानता है, अल्लाह, वल्लाहु यालमुल मुफ्सिद मिनल मुस्लिह। तो हर मौके के लिए ये आयत है कि आप खवातीन से जरूरत की वजह से मिल रहे हैं, बिजनेस मीटिंग हो रही है, कहीं साथ बैठ के खाना, अकेले में खाना खाना जायज नहीं है, खूब समझ लो। अगर किसी खातून से आपको पर्सनल मीटिंग करनी है बिजनेस की अकेले में, तो बंद कमरे में नहीं बैठ सकते, ये सरी हराम है, तो उसमें अपनी बेगम को बिठा लो, समझ रहे हो, अकेले में नहीं बैठ सकते आप उस, ये तो जायज ही नहीं है इस्लाम में। बुढ़ी औरत तो एक अलग बात है, जवान औरत के साथ तनाई इख्तियार करना जायज नहीं है। तो ये बदगुमानी का मौका, क्योंकि बाज मजहबी लोग होते हैं जो दीनदार नहीं होते, मजहब का लेबल लगाया होता है, अलग अलग बंद कमरों में खवातीन से मिल रहे होते हैं। मैं बार बार कहता हूं हमारे पास खवातीन आती है मसला पूछने के लिए, वो कहती हैं अकेले में मसला पूछना है, मैं ऑफिस का दरवाजा खोल देता हूं। अब अगर वो इसरार, उनकी कोई मसला होता है ना, वो नहीं चाहती बाहर आवाज है, मैंने कहा ये दरवाजा नहीं बंद हो सकता, ये शरी हुदूद है फिर, ठीक है ना, दरवाजा खुला रहेगा, आपको जो मसला पूछना है पूछें। तो वो कहती है कोई बाहर आवाज ना जाए, मैं लड़कों से कहता हूं भाई थोड़ा दूर जाके बैठ जाओ, आवाज ना आए, इनकी पर्सनल मसला है। तो ऐसा नहीं हो सकता कि कमरा बंद हो और दरवाजे बंद हो, मुफ्ती साहब बैठे हैं खातून से पर्सनल मीटिंग हो रही है, ठीक है ना, मुफ्ती साहब की नीयत खराब ना औरत की नीयत खराब, लेकिन इस्लाम का हुक्म है, नबी सल्लल्लाहु अलैहि वसल्लम का हुक्म है, आप औरत के साथ तन्हाई इख्तियार नहीं कर सकते। क्यों बदगुमानी का मौका क्यों दे रहे हो भाई, आप क्यों ये साबित कर रहे हो कि मैं बहुत नेक हूं और मुझसे बदगुमान मत हो, भाई आप भी آدمی پہلے ہو مفتی صاحب. اگر میں آدمی نہ ہوتا تو چار شادیاں کرتا میں؟ خالی مفتی صاحب ہوتا میں. میں نے شادیاں جو چار کی ہیں مفتی صاحب ہونے کی وجہ سے نہیں کی ہیں, آدمی ہونے کی وجہ سے. اگر میں آدمی نہ ہوتا یا پورا آدمی نہ ہوتا, تھوڑا سا شیپنا آ رہا ہوتا میرے اندر, کیونکہ ایسے میں نے دیکھے ہیں باہر ملکوں میں آدمی ہی ہوتے ہیں, تھوڑے تھوڑے شیپنا آ رہا ہوتا ہے ان کے اندر. وہ نہیں کر سکتے دو شادیاں, کہ ایک ہی بھی ان کو بوجھ لگتی ہے. تو اللہ کا شکر ہے میں مکمل ہی ہوں, شیپنے کا میرے قریب سے بھی گزر الحمدللہ اللہ کی نعمت ہے, میرے اندر سے گزر شیپنے کا نہیں ہوا. تو کیونکہ مفتی ہونے کی وجہ سے میں, مفتی تو عورتیں بھی ہوتی ہیں, ٹھیک ہے نا, مفتیہ لگا ہوتا ہے, عالمہ لگا ہوتا ہے. تو اس لیے بند کمرے میں آپ کسی جوان عورت کے ساتھ نہیں بیٹھ سکتے, بدگمانی کا موقع ہے, تو یہ جائز نہیں ہے. سمجھتا ہے؟ تو ہاں آپ میٹنگ اپ کر لیں آپ خواتین کے ساتھ, لیکن دل میں کو اللہ ہی. اور دیکھو جب بھی آپ کا عورتوں کے ساتھ اختلاط ہونا, ماہرین یہ کہتے ہیں, تجربے کار یہ کہتے ہیں, شروع میں چند دن ریزرو رہ لیں آپ تو عادت ہو جاتی ہے. پھر شروع میں چند دن کیا کریں, اپنے اوپر کنٹرول, آپ بے تکلف ہو کے گپ شپ نہ لگائیں, تھوڑا ریزرو رہیں, اس کے بعد پھر یوز ٹو ہو جاتے ہیں. شروع میں اگر ٹھرکی بن گئے پھر قیامت تک آپ کی ٹھڑک کبھی بھی ختم نہیں ہوگی. اور جو ٹھرکی ہوتا ہے بہت بڑا غرق ہوتا ہے, بڑھاپے میں یہ ٹھڑک چھوٹتی نہیں ہے, پھر بڑھتی ہے یہ ٹھڑک. میں نے بتایا تھا نا ہمارے استاد کا واقعہ, وہ کہتے تھے میں ایک علاقے میں امامت کرتا تھا, وہاں بوڑھے میں دیکھتا تھا ایسے ٹھرکی بوڑھے تھے, ایسے بیٹھے رہتے تھے, تو کوئی خاتون گزرتی نا گلی کے ادھر سے تو یوں دیکھنا شروع کرتے, کانپ بھی رہے ہوتے تھے نا, گردن بھی ہل رہی ہوتی تھی ان کی بڑھاپے سے, اور زبان باہر آئی ہوئی ہوتی تھی, اب میں کیا نقل اتاروں, ایسے کر کے نا یوں جب تک روڈ سے گزرنی جاتی تھی دیکھتے ہی رہتے تھے. اب بےچارے طاقت تو ختم ہو گئی, صرف ٹھڑک رہ گئی. تو کہہ رہے میں ان کو دیکھتا تھا, یار یہ تمہاری عمر ہے یہ حرکتیں کرنے کی, تو مسجد میں جاؤ, یہ ہمارے جو بزرگ لوگ مسجدوں میں آتے ہیں ان کی قدر کیا کرو, یہ جوانیوں میں ان کا مسجد سے تعلق ہوتا ہے اس لیے آتے ہیں مسجدوں میں. جوانی میں ٹھرکی بن گئے, بڑھاپا بہت خطرناک ہے. ہمارے حضرت فرمایا کرتے تھے جو ٹھرکی آدمی جب بوڑھا ہوتا ہے نا اس میں شہوت ختم نہیں ہوتی, طاقت ختم ہو جاتی ہے, شہوت ختم نہیں ہوتی, سسکیاں لے لے کے مرتا ہے وہ, کاش کاش, صحیح ہے نا, تو وہ دیکھتا رہتا ہے اسی طرح. اس لیے اللہ بچائے بھائی. جو دین کی مفتی صاحب میں نے تجربہ کیا ہے کہ جو دین کی علم کی تحقیق کرنے لگ جاتا ہے مسائل کی, وہ علم سے پہلے حنفی ہوتا ہے لیکن جاننے کے بعد رفع الیدین کرتا ہے, پھر حنفی چھوڑتا ہے. اکثر میں نے ایسا ہی دیکھا ہے, یہ بات بالکل غلط ہے. میں ایسے اہل حدیثوں کو جانتا ہوں جو تحقیق کی تو حنفی بن گئے. ابھی یہ کھڑا ہوا تھا یہاں اہل, وہ بیٹھے ہوئے ہیں, وہ دیکھو بھائی یہ بیٹھے ہوئے, یہ اہل, آپ اہل حدیث ہیں نا, ہاں یہ بھی اہل حدیث سے حنفی ہو گئے. امام طحاوی بہت بڑے محدث تھے, وہ پہلے رفع الیدین کیا کرتے تھے, پوری تحقیق کے بعد انہوں نے فقہ حنفی کو اختیار کیا اور فقہ حنفی پر مدلل حدیث کی پوری کتاب لکھ دی. میرا مقصد اہل حدیث پہ طنز کرنا نہیں ہے, بہت سے حنفی بھی اہل حدیث ہوئے ہیں, لیکن یہ جو پروپیگنڈا دنیا میں کیا جاتا ہے نا کہ جنہوں نے تحقیق نہیں کی ہوتی وہ حنفی نہیں ہوتے ہیں, جب تحقیق کرتے ہیں تو حنفیت کو چھوڑ دیتے ہیں, ایسا بالکل بھی نہیں ہے, کچھ چھوڑتے ہیں کچھ ادھر بھی کنورٹ ہوتے ہیں بہت سارے. بات یہ ہوتی ہے تحقیق ہوتی ہے ادھوری ہے. اور ایک بڑا مسئلہ یہ ہے کہ حنفی علماء میڈیا پہ ہیں نہیں, میں اکیلا ہی ہوں اور چند ایک اول ہیں بس. ہمارے علماء تو بہت پیچھے ہیں بھائی ان چیزوں میں. اب مفتی تقی عثمانی صاحب جیسے علماء جو بہت بڑے بڑے علامے ہیں, اور بھی بہت بڑے بڑے علامے ہیں, مفتی حسین خلیل خیل صاحب جامع رشید کے بہت ہی استداد عالم ہیں, یہ لوگ میڈیا پہ ہی نہیں ہیں. تو جب میڈیا پہ ذی استعداد علماء ہوں گے ہی نہیں تو پھر کہاں سے کام آگے چلے گا؟ تو سارے کام ہی دو چار آدمیوں کے ذمے آ گئے ہیں, تو دو چار آدمی سارے کام تھوڑی کر سکتے ہیں. ورنہ رفع الیدین میں دونوں طرف مضبوط دلائل ہے, میں اس میں غلو نہیں کرتا, کسی کو یہ نہیں کہتا کہ رفع الیدین کرنے کے دلائل کمزور ہیں, نا دونوں طرف دلائل ہیں. تو لیکن احناف کے دلائل کمزور نہیں ہے, بہت مضبوط ہیں اس میں. اگر احناف یہ کہتے نا کہ نبی نے رفع الیدین کیا ہی نہیں ہے پھر ہمارا دعویٰ کمزور ہوتا. احناف یہ مانتے ہیں کہ کیا ہے, ہم کہتے ہیں اور بھی تو بہت سارے کام کیے ہیں, آخر تک آپ صلی اللہ علیہ وسلم نے رفع الیدین کیا ہے اس پر کوئی دلیل نہیں ہے, بلکہ اس کے خلاف دلائل قائم ہیں. تو اس پہ میں کئی بار بیان کر چکا ہوں, کبھی موقع ملا دوبارہ کر دوں گا. بہرحال دونوں طرف دلائل ہیں. ڈاکٹر ذاکر نائک کی بات کو لو, بہت اہم بات ہے. وہ کہتے ہیں ہمیں اہل حدیث سے یہ اختلاف نہیں ہے کہ آپ رفع الیدین کیوں کرتے ہیں, تو امام شافعی بھی کرتے تھے, حضرت عبداللہ بن عمر بھی کرتے تھے. بھائی ہم ان کو کیسے غلط کہہ سکتے ہیں, عبداللہ بن مسعود نہیں کرتے تھے, عبداللہ بن عمر کرتے تھے, ہم نے عبداللہ بن مسعود کو فالو کیا, باقیوں نے عبداللہ بن عمر کو فالو کیا. تو डॉक्टर जाकिर नायक ने बहुत अच्छी बात की है कि ये मत बोलो कि मैं ही ठीक हूं, ये बोलो कि मैं भी ठीक हूं। इख्तलाफी मसाइल में ये बोलो कि मैं भी ठीक हूं। तो अब बहुत से अहले हदीस इससे भिदक गए डॉक्टर साहब से। जो मोतदिल अहले हदीस हैं वो तो कह रहे हैं बेल्डन डॉक्टर साहब ने फिरकावारियत खत्म करने के लिए बेहतरीन बात की है, लेकिन जो मुतशद्दिद अहले हदीस हैं वो भिदक गए, वो कह रहे हैं नहीं भाई मैं भी मैं ही ठीक है ना। तो डॉक्टर साहब जान बचा के निकल गए, इज्जत के साथ शुक्र अदा करो, पाकिस्तानियों के हत्ते चढ़ गए थे वो, बहुत बड़ा गर्क करना था हम लोगों ने उनका। और जो डॉक्टर जाकिर नाइक की मेहनत है ना, हम यही कह रहे हैं फिरकावारियत खत्म करने की असल तरीका ये है, ये नहीं है कि मैं ही ठीक हूं बस, जर्फ पैदा करो इससे फिर कवारियत खत्म होगी। हाँ कुछ मसाइल ऐसे हैं उसमें इख्तलाफ की गुंजाइश नहीं है, बकीदा तौहीद में थोड़ी हम इतना जर्फ बड़ा रख सकते हैं कि ये भी ठीक है तो वो कबर परस्ती भी ठीक है तो बगैर कबर के भी ठीक है, ना ना ऐसा नहीं होता भाई, कबर परस्ती ठीक नहीं है। तो फरोई इख्तलाफी मसाइल में ये भी ठीक है वो भी ठीक है। शुगर इज्जत के साथ चले गए डॉक्टर साहब, वरना हर फिरके ने जो उनको घसीटा है ना अपनी तरफ, वो कहते हैं फिर भाई साहब यही रह गया था, फिर भाई साहब क्या कर रहे हो भाई साहब जी मेरे भाई।
अगर कोई दबाव में आके या किसी के प्रेशर में आके कोई ऐसी सिचुएशन में कोई किसी को वरगला रहा है कि आप तलाक दो आप तलाक दो, और किसी ने इसी तरह प्रेशर में आके 3 दफा बोल दिया तो उससे तलाक हो जाती है?
हो जाती है। लोग कहते हैं क्यों इस बेचारे का क्या कसूर है, भाई दीन हमारा नहीं है, दीन बनाने वाला कौन है? अल्लाह। हदीस में दिखा दो कि जो प्रेशर में तलाक दे नहीं होती। ये लोग हदीस पेश करते हैं ला तलाका वला इताका फी इगलाक, कि इगलाक में तलाक नहीं होती, फिर इगलाक का खुद ही मतलब ये बयान करते हैं प्रेशर। इगलाक का मतलब प्रेशर नहीं है, इगलाक का मतलब जब इंसान का दिमाग ही काम करना छोड़ दे, जैसे सोता हुआ आदमी है, पागल आदमी है, डिप्रेशन का मरीज, उसको पता ही नहीं मैं क्या कर रहा हूं। तो डिप्रेशन का मरीज अगर डिप्रेशन में तलाक देगा, उसको पता ही नहीं कि मैं क्या कर रहा हूं, वो देने के बाद उसको पता भी नहीं होता, जब नॉर्मल होता है वो कहता है मैंने तो कुछ बोला ही नहीं है, साबित हो जाए दलाइल से कि डिप्रेशन में था फिर तलाक नहीं होती। लेकिन अगर दबाव में आके दी है फिर तो होशो हवास में दे रहे वो। अब आप कह सकते हो उसका क्या कसूर है, भाई दो मुसीबतों में से बड़ी मुसीबत को इसने इख्तियार किया है, एक मुसीबत की जान जाएगी दूसरी मुसीबत की बीवी जाएगी, तो इसने इगलाक में तलाक नहीं दी है बावलेपन में होता तो नहीं देता मार जान चली जाती, इसने पूरे होशो हवास में भाई या तो बीवी रख लो या जान रख लो। तो दावे तो किया करता था तुम पे जान कुर्बान है, लेकिन जब कुर्बान करने का मौका आया तो अब बीवी कुर्बान कर दी। तो हम कहते हैं इसने बावलेपन में नहीं दिया भाई होश, इससे ज्यादा जहानत का काम इसने किया नहीं है। हाँ ये अलग बात है कि इसका कसूर किया है बेचारे का, बीवी का क्या कसूर है। तो भाई तलाक के अल्फाज में शरीयत ने कसूर है या नहीं है इस पर हुक्म का मदार नहीं रखा। जुल्म दुनिया में होता है ना, जब आप किसी को फायर मारते हैं मरता वो है, भाई उसका क्या कसूर है, फायर इसने मारा है, भाई फायर मारा है तो उस पर हुक्म मुरतब होगा। तो तलाक जब जबान से दी हदीस में आता है जिद्दुन तलाक में मजाक भी हकीकत और हकीकत भी हकीकत, क्या मतलब तलाक में आपकी नीयत पर हुक्म का मदार नहीं है, जबान पे रखा है तलाक को, तो इसलिए दे दिए तो खत्म। तो अब उसमें यह जरूर है कि जुल्म हुआ है, जुल्म का फिर यह कि उसको जिसने दिलवाई है उसको सजा मिलेगी, पनिशमेंट होगी। और फिर कुछ हीले भी हैं, किसी को अगर ये खतरा हो ना मुझसे कोई जबरदस्ती तलाक दिलवाएगा तो उलमा उसको हीले भी बताते हैं, कुछ तदबीरें बताते हैं कि इस तरह से तलाक दो तो फिर नहीं होगी। अब वो हीले अनाउंस नहीं किए जाते कि लोग उसको ड्रामे ना बना लेना, फिर जहां जरूरत ना भी हो वो उस हीले को इस्तेमाल करें। तो दबाव में अगर कोई ये समझता है कि तलाक कोई मुझसे दिलवा रहा है तो कुछ उसकी तदबीरें हैं कि वो उस तरह से तलाक दे, मिसाल के तौर पर वो एक की नीयत कर ले, समझ रहे हो, वो कह के मैं एक दफा दे रहा हूं ए अल्लाह तू गवाह है ना दिल में, लेकिन उसी एक लफ्ज को मैं सुनाने के लिए 3 दफा दोहराऊंगा, समझ रहे हो, पक्की ढक्की नीयत करे पहले, ऐसा ना हो कि 3 दे दे बाद में कह चलो मैं एक की नीयत कर रहा हूं, फिर नीयत मोतबर नहीं है। वैसे तो 3 तलाक एक ही नीयत से अगर कोई देता है तो बाद में उसका दावा कबूल नहीं होगा गवाहों के बगैर, नबी ने कबूल इसलिए किया कि वो दौर नेकी का था, अब थोड़ी उधर से कोई भी देता रहेगा, तो नॉर्मली ये दावा कबूल नहीं है। लेकिन ऐसे मौके पे जहां मजबूरी हो तो वहां ये तदबीर इख्तियार की जा सकती है, समझते हो। लेकिन बहरहाल दबाव में, हाँ तहरीरी तलाक अगर दबाव में दी है बहुत ज्यादा दबाव था फिर तलाक वाकई नहीं होती, वजह उसकी है कि शरीयत ने जबान पे हुक्म का मदार रखा है, तहरीर जबान की अक्कास होती है। तो जब आप दबाव में हो तो तहरीर जबान की तर्जुमानी नहीं कर रही होती, इसलिए उलमा कहते हैं कि दबाव में रिटर्न तलाक नहीं होती, लेकिन वो दबाव दबाव हो, हमारे पास केस आते हैं कि मैंने दबाव में दिए, क्या दबाव था, कह रहे हैं एक्चुअली बहुत टेंशन में था, तहरीरी तलाक दिए, अबे क्या टेंशन थी तुझे, कह रहे हैं यार बहुत, अबे तो मुंह से फूटना क्या मसला था, कह रहे मैं चाहता ही नहीं था कि इसको तलाक दूं तो इसलिए मैंने लिख के दे दी। तो ये कोई दबाव थोड़ी है, जब चाहता नहीं था तो दे क्यों दी। कह रहे मेरे अब्बा डांट रहे थे मुझे बहुत ज्यादा, अब्बा ने कहा था भाऊ मैं दबाव में आ गया। सही है ना, दबाव ये होता है, गन पॉइंट पे दिलवा दी, या खुदा ना खास्ता डर है तलाक नहीं दी, अब्बा को हार्ट अटैक हो रहा है या बीवी को हार्ट अटैक हो जाएगा या मैं खुद मर जाऊंगा, कुछ जान वान का कोई मसला हो तो फिर दबाव होता है, ये भू कर दिया इसको दबाओ, ऐसे होते हैं। मैं पूछ रहा होता हूं भाई दबाव तो बताओ ना, वो कह रहे मेरे सर पे खड़े हुए थे। तो भाई सर पे ही खड़े होते हैं, पांव पे कोई भी खड़ा नहीं होता, पांव पे खड़ा होता है तेरी चीखें निकल जाती, सर पे खड़ा होना दबाव थोड़ी है, इतना हो कि आपको लगे कि यार वाकई आप नहीं देना चाह रहे थे, तो फिर तहरीरी नहीं होती है, जबानी हर सूरत में हो जाती है, समझते हो। और दबाव में तलाक का और भी हीला है, लेकिन ऐसे करने से फिर लोग गलत भी इस्तेमाल करने का खतरा होता है, इसलिए कोई किसी को खतरा हो तो वो आगे पता कर ले। इरशाद,
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
मेरा दोस्त है, एक टेक्सटाइल कंपनी में होता है वो,
माशाल्लाह।
तो उसको किसी ने बोला है कि आपकी आमदनी हराम है, एक्सपोर्ट मार्केटिंग में होता है, क्योंकि उसने मसले बताए, उसके जो है ना उसको बेसिकली यूके के ऑर्डर्स है वो।
अच्छा मैं एक इनकी बात मुकम्मल कर लूं, मुझे एक और दे। एक साहब ने क्लिप बनाया झेलम वाली सरकार ने, उसने कहा कि दबाव में तो कुफर नहीं होता, तलाक कहां से हो जाएगी। कुरान में अल्लाह ने कहा है ना कि इल्ला मन उकरिहा वकल्बुहु मुतमइन्नुम बिल ईमान, किसी ने जबान से कलमा कुफर कहा और उस पर दबाव था कि उसको जान से मार दिया जाएगा, तो अल्लाह कहते हैं उसका कलमा कुफर माफ है, वो काफिर नहीं होगा। मसला भी यही है। तो वो फिर उसने सवाल उठाए, बताओ कुफर बड़ा मसला है, तलाक बड़ा मसला है, या कुफर काफिर होना बड़ा मसला है। तो जब दबाव में काफिर नहीं होता तो तलाक तो हल्की चीज है, वो कैसे हो जाएगी। एक तरफ तो ये कहते हैं हम कयास व्यास को मानते नहीं, ऊपर से कयास जब करते हैं तो इतना गलत करते हैं कि अंडे को मछली पर कयास कर रहे हो आप। भाई कुफर का ताल्लुक दिल से है, जबान दिल की अक्कासी करती है। जब एक आदमी पे जान का खतरा है और वो जबान से कलमा कुफर कह रहा है, तभी कुरान में कहा वकल्बुहु मुतमइन्नुम बिल ईमान, दिल में ईमान ही होना चाहिए, दिल से कहे अल्लाह मैं काफिर नहीं हो रहा, सिर्फ ऊपर ऊपर से हो रहा हूं। तो इसलिए ईमान का ताल्लुक किससे है, दिल से। जबान उस दिल की अक्कासी कर रही होती है, जब दबाव में होगा तो जबान अक्कासी कर ही नहीं रही है। लेकिन तलाक का ताल्लुक दिल से नहीं है, किससे है, जबान से। दिल में आपकी नीयत हो, अल्लाह मैं नीयत करता हूं तलाक नहीं हो, और आपने बेगम से कहा तुम्हें तलाक तलाक तलाक, फिर भी हो जाएगी, समझ रहे हो। तो तलाक का ताल्लुक दिल में आपने सोचा कि मेरी बीवी को तलाक, दिल में आपने बहुत मजबूत सोचा कि हो गई होगी, जब तक मुंह से नहीं फूटोगे नहीं होगी, जबकि दिल में आपने पक्का अजम कर लिया कि मैं काफिर हूं, मुंह से नहीं भी निकालोगे काफिर हो जाओगे आप। तो इसलिए तलाक को कुफर पे कयास नहीं किया जा सकता। और इस बारे में एक हदीस भी है, ये लोग कहते हैं उसकी सनद ज़ईफ़ है लेकिन उसकी सनद ठीक है। अभी मैं हदीस की मौका मिला तो तहकीक करूंगा। एक सहाबी के साथ ऐसा हुआ कि उनके शौहर ने, उनके सहाबी ने ना अपने शौहर के गले पे छुरा रखे, बोला मुझे तलाक दो। ये हदीस सुनाते हुए भी डर लगता है। तो उन्होंने दे दी, तो जब नबी के पास आया, आपने फरमाया ला क़ैलूला तफ़ी तलाक, तलाक में रिवर्स गियर नहीं होता, जबान से दे दी हो गई है। ये लोग कहते हैं उसकी सनद ठीक नहीं है, लेकिन हमने इससे तहकीक की है, इस हदीस की सनद ठीक है। कभी मौका मिला तो इंशाल्लाह, क्योंकि अभी तो ये मैं जब यहां मसाइल का जवाब देता हूं तो फिर तो ऐसे एक जो रवानी के साथ जो जवाब आ रहे होते हैं वो दे रहा होता हूं ना। तहकीक तो हमने की भी होती है, वो तहकीक रखी भी होती है, तो मौका मिला तो वो तहकीक इंशाल्लाह डाल देंगे। अभी तो सिर्फ बताने का मकसद है कि लोग हमें ये समझ रहे होते हैं ना कि बस दलील नहीं है, तो दलील वलील सब हम तहकीक करके बैठे हुए हो चुके होते हैं, समझते हो यार। वो बेचारे पुलिस वाले भी मेरी वजह से बैठे हुए हैं, बयान खत्म करता हूं, उनको भी मेरी वजह से इतनी देर, क्योंकि पुलिस मोबाइल आती है ना आजकल, ये थाने का हम पर एहसान है, अल्लाह इनको जजाय खैर दे, कि हमने तो नहीं बोला होता, लेकिन ये जब से मसाइल ज्यादा खड़े हुए हैं, रेंजर्स वाले भी आते हैं, पुलिस वाले भी आते हैं, तो इतने पुलिस वाले नालायक होते नहीं जितना हम समझते हैं। कुछ ना कुछ सिक्योरिटी अपनी जिम्मेदारी पे देते हैं। जब मैं पहले दिन आया ना यहां बयान करने के लिए कैनेडा से, तो पुलिस वालों ने इतनी मोबाइलें दी और बोला कि आप जब तक घर नहीं चले जाओगे हम यहीं खड़े हुए हैं, इतनी सिक्योरिटी दी। तो मैंने कहा भाई क्यों कह रहे हैं, भाई हमारी गवर्नमेंट की जिम्मेदारी है ये, किसी पे भी इसका किसी फिरके या मसलक से ताल्लुक नहीं है, कोई भी होगा। तो वो बेचारे मेरी वजह से अब जुम्मे में भी बैठे हुए होते हैं, इतवार के बयान में भी बैठे हुए होते हैं, बैठे हुए होते हैं, बैठे हुए होते हैं, तो इसलिए फिर मुझे उनकी वजह से थोड़ा ख्याल करना पड़ता है। अच्छा मेरे भाई क्या मुफ्ती रशीद में साहब का हुआ क्या, आपने कुछ सवाल पूछ रहे थे मेरे भाई, टेक्सटाइल मिल का सवाल।
मेरा दोस्त जो है ना वो टेक्सटाइल में काम करता है, एक्सपोर्ट मार्केटिंग में।
पुलिस के बारे में उसूल याद रखो, पुलिस को इज्जत दोगे ना तो डबल इज्जत मिलेगी, ये मैंने मुशाहिदा किया। और थोड़ा सा फंडरगिरी दिखाई ना, फिर वो जो पजामा उतारते हैं ना आदमी का, तो जो बाद में करना है वो पहले ही कर लो, क्या ख्याल है सर? आप बड़े हैं। अभी क्या हुआ, मुझे एक पुलिस वाले ने रोका, मैं थोड़ा हुलिया तब्दील करके जा रहा था। अच्छा, पुलिस वाले ने रोका मुझे ना, तो वो मुझे पहचान गया, मुझे नहीं पता चला पहचान। उन्होंने कहा लाइसेंस, मैंने सब चीजें दिखा दी, उन्होंने कहा ये कुछ कुछ निकाल लिया ना कि 2500 चालान होगा। 2500 क्या होगा चालान? अब मैं गुस्सा भी कर सकता था यार, क्यों किस बात का 2500, नहीं 2500 चालान होगा। वो खेल रहा था मुझसे, वो मुझे पहचान गया था। मैंने कहा सर ठीक है 2500 दे देते हैं। कह रहे 2500 नहीं, 20 रुपए इजाफी भी होंगे चाय पानी के। मैंने गार्ड से कहा यार 20 रुपए इजाफी भी दे दो। तो ऐसे ना खेल रहा है ना वो, मुझे नहीं पता था मुझे पहचान गया है, वो खेल रहा था। तो मैंने फिर 2500 भी निकाले, मेरी जेब में थे नहीं बड़वा। मैंने कहा यार दे 2500 दे भाई साहब, मैं घर जाके दे दूंगा, ऐसा ना वो समझे कि गए। कह रहे 20 रुपए इजाफी 20। तो जब मैंने उसको पकड़ाया, उसने मेरा हाथ चूमा, कह रहे साहब अस्सलाम वालेकुम यार, मजाक कर रहा हूं। और थे वो अहले हदीस, कह रहे अहले हदीस हूं लेकिन आप हमें भी लताड़ते रहते हो, लेकिन बहरहाल जनरली आपके बयान में शौक से सुनता हूं। उसने मुझे खुद बताया, कह रहे मैं हूं अहले हदीस, लताड़ते रहते हो हमें भी, लेकिन बहरहाल आपके हाथ चूमा, बोले यार मैं मजाक कर रहा हूं आपके साथ। अगले दिन फिर उसी मकाम पे रोक लिया, दूसरे पुलिस वाले खड़े हुए थे। मैंने कहा यार अब यही रह गया क्या, अब ये भी मजाक करेंगे या क्या करेंगे? तो उन्होंने भी दरवाजा खोला, कह रहे हैं सेल्फी लेनी है आपके साथ, दो चार सेल्फियां ली, सब ले रहे हैं सेल्फियां। मैंने कहा यार ये क्या हो रहा है मेरे साथ, व्हाट्स गोइंग ऑन? मैंने पुलिस में एक चीज देखी है, डेंजर्स में इज्जत दोगे ना तो ये डबल से भी ज्यादा इज्जत देते हैं, और अगर बेइज्जती की कोशिश की ना फिर पुलिस से बुरा मेरे भाई फंटर नहीं बनो। हमारे एक दोस्त बने थे फंटर, अपना वाकया खुद सुनाया, कहते हैं मैंने पुलिस वालों को, मुझे जो रोका कागज वागज नहीं था, तो अबे सीधा सीधा चलान कटाते जब तेरे पास लाइसेंस नहीं है, तो कह रहे मैंने कहा मेरा फला आदमी पुलिस में है, मेरा चाचा माचा, उसने कहा मिला फोन। कह रहे मैं फोन मिला रहा हूं, वो कमबख्त उठा ही नहीं रहा, और कह रहे मैंने तड़ियां उस पुलिस वाले को इतनी लगा दी थी ना अपने चाचे की बेस पे, मैं ये कर दूंगा तूने मुझे क्यों रोका? वो कह रहे भाई रोका है तो चालान भर, कह रहे नहीं भरूंगा, मेरा चाचा डीएसपी है, पता नहीं एसएसपी है या क्या है, बड़े बड़े रेफरेंस, मैं भी फोन मिलाता हूं। यार बहुत बदमाशी, वो फोन भी मुझसे छीन रहा था। कह रहे मैंने फोन मिलाया, चाचा फोन ही नहीं उठा रहा। कह रहे मैं कह रहा उठा ले भाई, कह रहे पुलिस वाले फिर क्यों, फिर आगे की हजफ कर रहा हूं मैं वाकया, क्योंकि वो महल्ले के आदमी है, बेइज्जती उनकी होगी, इसलिए मैं आगे क्या कर रहा हूं। आप कहते हैं आप नाम तो नहीं बता रहे ना, मैं नहीं बता रहे, लेकिन उनके ये वाकया लोगों को पता है। अच्छा भाई आप अपने शेख मुफ्ती रशीद साहब का वाक्य सुनाया, उन्होंने कहा कि मैं अपने बेटे से अच्छी गाड़ी लूंगा, मालूम चलेगा कि बाप है बाप हूं। फिर कोई इसके शहजादे से गाड़ी खरीदी, सवाल ये कि क्या अल्लाह वालों की नजर और सोच यही होती है? इसीलिए इंजीनियर जो हमारे बुजुर्गों के बारे में कहता है वो अक्सर सही कहता है, भाई साहब एक होता है दूसरे को नीचा दिखाने के लिए तकब्बुर की वजह से बड़ी गाड़ी लेना, एक होता है एहसास से कमतरी से बचने के लिए ताकि लोग हमें गरीब ना समझें। हदीस में आता है अल्लाह ने जब पैसा दिया है, सही बुखारी की हदीस है या मुस्लिम की, बार सही हदीस है कि अल्लाह ये चाहते हैं कि जब अल्लाह ने तुम्हें दौलत दी है तो तुम्हारे लिबास और पोशाक से वो दौलत नजर आए। तो अगर अल्लाह ने किसी आलिम को पैसा दिया है तो फिर उसके लिए अच्छी गाड़ी रखना ही सुन्नत है, उसके लिए दौलतमंद बनना ही यानी लिबास से नजर आना चाहिए। दुनिया की मोहब्बत अलग चीज है, दुनिया रखना अलग चीज है। हाँ चंदों के पैसों से ना लियो। तभी जब मैंने रिबो की गाड़ी खरीदी तो मैंने लोगों को बताया भाई चंदों के पैसों से नहीं है, ये किस्तों पे बैंक से लिए मैंने, और अभी किस्तें पूरी अभी जाके पूरी हुई है 3 साल में जाके। तो एक साहब का फोन आया, कह रहा है यार हैरत की बात है, हालांकि मैं चंदे से भी ले सकता था, मौलवियों के पास बहुत तरीके होते चंदे के। मैं ऐसा बनाता एक्चुअली, मैं दीन की खिदमत करनी होती, और लोगों ने मुझे मशवरा दिया, मेरे पास पैसे नहीं थे भाई, पर किस्तों पे 3-4 साल की किस्तों पे मैंने वो जमा करा करा के गाड़ी ली है, मेरी जरूरत थी, गार्ड थे उसमें, गार्ड को बिठाना, तो किसी ने मुझे कहा कि आप चंदा कर लें, वजह उसकी है कि आप तो दीन के काम के लिए जाते हैं ना, गार्ड वार्ड ये सब बैठने होते हैं। मैंने कहा भाई सारे सिर्फ दीन का काम थोड़ी होगा, मेरे अपने जाती काम भी तो होंगे, रिश्ता लेने, उस वक्त मेरी चौथी शादी भी नहीं हुई थी, रिश्ता लेने भी जाऊंगा, लोगों को पता चलेगा चंदे की गाड़ी में बैठ के रिश्ता लेने जा रहा है, तो इतनी भी क्या है, 2% की इज्जत रहेगी मेरी। तो मैंने कहा अगर खाली दीन ही का काम करना होता फिर इस पे गौर किया जा सकता था, लेकिन हमने तो अपने जाती काम भी करने हैं, घूमने फिरने भी जाएंगे, दीन के काम भी होंगे, तो इसलिए हम चंदे वंदे नहीं लेंगे। तो अच्छा मेरे भाई, बहुत हो गया मेरे भाई, बस करो यार, जुम्मे को दे देना, जुम्मे को दे देना। आखिरी सवाल इसका बेचारे का टेक्सटाइल को लेकर बैठा हुआ काफी देर से, आखिरी सवाल।
मेरा दोस्त टेक्सटाइल में काम,
मुझे लग रहा है आप रो पड़ते थोड़ी देर में, शक्ल सूरत हो गई है आपकी रोने वाली।
तो वो एक्सपोर्ट मार्केटिंग में होता है ना, तो उसको किसी ने बोला कि आपकी आमदनी जो ना हराम है।
क्यों, टेक्सटाइल वाले की आमदनी हराम है ये किसी ने बोला?
एक्सपोर्ट मार्केटिंग डिपार्टमेंट में खसूसी,
एक्सपो मार्केटिंग के डिपार्टमेंट में आप जॉब हराम है टेक्सटाइल में, ये किसी ने बोला?
हाँ किसी ने बोला
जी।
तो उसने जो बताया कि क्यों हराम, तो उसने चीजें बताई कि जो उनके पास ऑर्डर आता है वो कपड़ा है, बेसिकली बेचते ना बेडशीट वगैरह, तो उनके ऑर्डर आता है तो जो क्वालिटी के मेयार है ना उसको वो पूरा नहीं देते। उसने अच्छा। जो बताने वाला था उसने उसको बताया उस तरीके से ना, तो उसने बताया कि जो क्वालिटी होती है उसमें डंडी मारी जाती है उसी क्वालिटी के अंदर, उससे होती है सेठ का ही बेसिकली होता है, सेठ कहता है कि मेरे कुछ कुछ उससे पैसे बच जाएंगे। इसी तरीके से और मामलात भी हैं, मिसाल ये कि कपड़ा जो है ना वो बहुत ज्यादा कड़क होता है, मतलब बहुत हार्श होता है।
खुलासा ये निकला कि जो बताया जा रहा है 100% उस तरह नहीं है, 99% है या 98% है, 100%
भी थोड़ा कम।
तो मार्केटिंग में झूठ बोलना जायज नहीं है, समझते हो, जितनी है उतना बता के अगर वो उस मार्केटिंग करते हैं तो फिर तो उनकी जॉब हलाल है, अगर उतना नहीं बता रहे तो फिर पूरी आमदन हराम नहीं है, इसलिए कि 99% तो दे रहे हैं ना। देखो आमदन के हलाल और हराम होना एक अलग चीज है, जायज नाजायज होना अलग चीज है, तो जितना धोखा हुआ है उतना हराम है, तो चूंकि 99% सच उसमें है इतना, तो इसलिए ऐसे शख्स को अपनी आमदन से कुछ हिस्सा सदका करना पड़ेगा, बाकी है ये नाजायज, समझते हो या नहीं समझते। मिसाल के तौर पर एक पतलून है आपने लुंडे से खरीदी और जापान का कह के आपने उसको बेच दिया 100 रुपए में, तो पूरे 100 रुपए हराम नहीं होंगे, बल्कि जो उसकी ओरिजिनल कीमत थी लुंडे की कीमत पे जो वो बिकती तो उतनी तो जायज ली ना आपने कीमत, उससे जो इजाफा होगा वो क्या होगा, समझ में आ रही है बात, हराम। बाकी ये अमल बहरहाल हराम है, ये नहीं होगा कि आप सदका करके ये काम करता रहे, इसको छोड़ना पड़ेगा, धोखा तो दे रहा है ना, नबी ने फरमाया जो धोखा दे वो हम में से नहीं है, तो इसलिए उसको चाहिए कि झूठ ना बोले, 2 नंबरी ना करे और अपनी आमदन से कुछ पैसे सदके भी करे वो।
अच्छा तो कब वो जो कपड़ा बेच तो कपड़ा रहा है ना, वो थोड़ा समझना था इसको,
बेच तो भाई बेच तो कपड़ा ही रहा है लेकिन धोखा दे के बेच रहा है ना, जो क्वालिटी बताई जा रही है 100% वो क्वालिटी है नहीं, तो ये धोखा है, हराम है, नाजायज है, गुनाह है, और ये गोरे नहीं करते ये काम, कमबख्त ये पाकिस्तानी कर रहे होते हैं, मुसलमान कर रहे होते हैं, जितना है उतना बताओ। नबी सल्लल्लाहु अलैहि वसल्लम बाजार में गए तो गंदुम रखी हुई थी ऊपर खुश्क, आपने उस बोरी में हाथ डाला नीचे गीली गंदुम थी, अब कोई खरीदता तो पूरी बोरी उठा के ले जाता, आपने फरमाया तो धोखा है, गीली गंदुम कोई भी नहीं खरीदता, फरमाया धोखा है, फरमाया मन गश्शा फलैस मिन्ना, जो धोखा देगा वो हम में से नहीं है। अब वो चाहे थोड़ी सी गंदुम नीचे गीली हो या ज्यादा गीली हो, है तो हराम नाजायज है, धोखा तो दे दिया। ऐसे ही आप सेब की पेटी लेकर आओ सब्जी मंडी से, ऊपर 2 तहें ऐसी खूबसूरत सेब की होंगी, आदमी कहेगा ऐसा सेब मार्केट में कभी देखा ही नहीं, वो 2 ही होंगी, नीचे जाके खोलोगे ऐसे गले सड़े सेब निकल रहे होंगे, तो ये क्या, ये तो हराम है ना, नाजायज है, जो अपने लिए पसंद नहीं करते दूसरे के लिए कैसे पसंद करते हो भाई साहब, भाई साहब।